मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। सूरह मुल्क बहुत अहम सूरत है। हदीस में है कि जो रोजाना रात को तिलावत करे तो अल्लाह ताला उसे अजाब कब्र से महफूज रखते हैं, इसलिए इसका डेली तिलावत का मामूल बनाना चाहिए, बल्कि हिफ्ज कर लेनी चाहिए। बचपन में कुछ सूरतें इंसान हिफ्ज कर ले वो हमेशा याद रहती हैं, तो बड़े होकर भी याद की जा सकती हैं। हम जब छोटे थे तो रिवाज था कि सूरह यासीन, सूरह मुल्क, सूरह सजदा, सूरह वाकया, ये सबको याद कराने का। तो मैंने जब ये याद की, मेरे बड़े भाई ने याद कराई थी मुझे, तो फिर मुझे हिफ्ज का शौक पैदा हो गया, फिर पूरा ही हिफ्ज कर लिया। तो एक हदीस में आता है कि जिसके घर में, जिसके दिल में बिल्कुल भी कुरान नहीं है तो ऐसे है जैसे उजड़ा हुआ घर। बाज लोगों को बिल्कुल भी कुरान याद नहीं होता, तो ये ऐसे है जैसे उजड़ा हुआ घर होता है ना, घर है मगर आबाद नहीं है। जैसे मैं बताता हूँ ना, हजार हजार गज के बंगले हैं, बच्चे मार्केट से शॉर्ट, उसमें बच्चे नहीं होते, तो उजड़े हुए ही होते हैं वो। तो सूरह मुल्क की इब्तदा अल्लाह ने की है। अल्लाह ताला बहुत बरकत वाली जात है, जिसके हाथ में बादशाही है, जिसने मौत और जिंदगी को बनाया। लियबलुअकुम अय्युकुम अहसनु अमला, क्यों बनाया? ये बड़ी जबरदस्त बात है। दुनिया में किसी कौम के पास इस सवाल का जवाब नहीं है, तभी तो भटकते फिर रहे हैं। आप किसी से भी पूछ लें, भाई हमें क्यों बनाया, तुम्हें क्यों बनाया, जापान वालों को क्यों बनाया, अमेरिका वालों को अल्लाह ने क्यों बनाया, किसी के पास इस सवाल का जवाब नहीं है। जब यही नहीं पता हम क्यों बने हैं, तो जिस काम के लिए बने उसमें इस्तेमाल होंगे फिर, है भाई? आपको यही नहीं पता कि मेरी बेगम ने ये पराठा क्यों बनाया है? सबको पता होता है खाने के लिए बनाया ना, लेकिन जिसको नहीं पता हो तो वो क्या करेगा, सोचता ही रहेगा कयामत तक बैठे हुए। तो हमें पता होता है खाना खाने के लिए, लिहाजा हम क्या करते हैं, खा लेते हैं। सवारी चलने के लिए, सवार होने के लिए, तो सवारी पे क्या करते हैं, सवार हो जाते हैं। तो पैसा इस्तेमाल करने के लिए तो इस्तेमाल कर लेते हैं, बहुत सारी चीजें। तो दुनिया में हर चीज का कोई ना कोई मकसद होता है। ये कैसे मुमकिन है कि इंसान आया और उसका कोई मकसद है ही नहीं, बस मजे उड़ाओ, फोहश फिल्में देखो, ड्रामे देखो, और ख्वातीन तो सारा दिन टिकटॉक पे वो ब्यूटी की टिप्स देखती रहती हैं, ब्यूटी पार्लर और ब्यूटी की टिप्स, और ये क्रीम और वो लोशन, ये सब मंजन है, जहन में रखो। अब ये मेरा टॉपिक नहीं है लेकिन बता दूं, ये जितने कंपनियों के लोशन ब्यूटी के लिए आ रहे हैं, ये सब ब्यूटी का बेड़ा गर्क कर रहे हैं, सब ब्यूटी का बेड़ा गर्क कर रहे हैं। तो जो अल्लाह ताला ने नेचुरल रखा है ना, नेचुरली रहने देना चाहिए उसको। कैंसर हो रही है औरतों को ये क्रीमें लगा लगा के, स्किन कैंसर। कितना ही एडवर्टाइजमेंट के जरिए किसी चीज को प्रोमोट किया जाए, कभी भी उसके झांसे में मत आओ। डॉक्टर भी रिकमेंड कर रहा हूं फिर भी मत लो, डॉक्टरों की तहकीक भी बदलती है। तो हमेशा से जो ब्यूटी की टिप्स हमेशा से इस्तेमाल होती आ रही है, आज भी क्या है, वही है। अब ये टॉपिक नहीं है लेकिन अब चल गया, दो मिनट में समेट के हमने आगे फिर चलना है ना। ब्यूटी के लिए खवातीन को बहुत शौक होता है ना, दो काम कर लिया करो भाई, एक अंदर से सेहत अच्छी रखो, पराठे मराठे मत खाओ, गंदम बंदुम में आजकल कार्ब बहुत ज्यादा है, कार्बोहाइड्रेट बहुत ज्यादा है, चावल है, गंदम है, ये चीजें छोड़नी पड़ेंगी। अब ये छोड़ने के लिए तैयार है नहीं, ना मर्द तैयार है ना औरतें तैयार हैं। बर्गर, पिज्जे, लड्डू, जलेबी, और अल्लाह की पनाह जब मेरे सामने कोई रस मलाई ला के रखता है ना, जिसमें वो नहीं पड़ा हुआ होता, और वो रबड़ी, मुझे नहीं याद पड़ता मैंने 10 साल में कभी रबड़ी खाई हो। अगर बहुत कोई इसरार करेंगे ना, यूं करके चख लूंगा, टॉपिक नहीं है, ये लोग फिर परेशान होना शुरू हो जाते हैं। रबड़ी से रबड़ बन जाता है आदमी, औरत भी मर्द भी है। तो अंदर से ब्यूटी होती है, उसमें क्या है भाई, खुराक अपनी क्या करो, सही करो, मीठा कम करो, और ऊपर की जो ब्यूटी है उसका ताल्लुक नहाने धोने से है, नहा लो भाई, खत्म। बहुत ज्यादा हो गया तो भाई वो अल्लाह भला करे आपका, डेटॉल से नहा लो, तेजाब से नहा लो, बिल्कुल फ्रेश हो जाओगे, ठीक है ना। एलोवेरा है ना, एलोवेरा, एलोवेरा की जेल खरीद लेंगी खवातीन महंगी महंगी, अबे घर में एक गमला लाके एलोवेरा लगा लो, डायरेक्ट उसी को चेहरे पे मसल लिया करो। वो हमेशा से लोग इस्तेमाल करते आ रही है। एलोवेरा नहीं होता घी कवार, ये खाया भी जाता है चेहरे पे लगाया भी जाता है। मजाल है, वो महंगी महंगी क्रीमें बाहर से ले लेंगी, मगर ये नहीं कि घर में गमला लगा के वही एलोवेरा चेहरे पे मसल दिया जाए। तो आदमी भी कर सकता है, लेडीज भी कर सकती है। खैर, तो ये बहुत मंजन एक डॉक्टर ने बताया कि जिस चीज को भी टेलीविजन पे प्रोमोट किया जा रहा है ना, चाहे कोई भी पैकिंग की चीज हो, इसका मतलब ये खाने की, ये इस्तेमाल करने की चीज नहीं है। चलो हम भाई कहां चले गए। तो अल्लाह ताला ने लियब्लुअकुम अय्युकुम अहसनु अमला, और कुछ खुशमेवा जात भी है। बादाम का बहुत गहरा ताल्लुक है ब्यूटी से, बस ये बात रह गई थी। ऐसा ना हो बादाम खाया करें, ठीक है ना, विटामिन ई होता है उसमें। जैतून का एक्स्ट्रा जो वर्जन है ना, ऑलिव कच्चा, एक दो चमचे वो पी लिया करें, बस काफी है। फिर भी ब्यूटी ना है ना, इसका मतलब ब्यूटी है ही नहीं भाई, सॉफ्टवेयर ही नहीं है अपनी ब्यूटी के, समझ रहे हो, सॉफ्टवेयर भी तो होने चाहिए ना। तो एक गंजा चला गया ना कि मुझे सेहरा बांधना है, तो किसी ने कहा कि कीले उसे ठोकूंगा मैं, यहां पे टिकेगा कहां ये सेहरा। तो भाई सेहरे का वही नहीं है ना कोई, उसको पकड़ने वाली कोई चीज ही नहीं है सेहरे। खैर, तो अल्लाह ने क्या फरमाया, तो मैं ऐसा कर रहा था भाई, हर चीज का मकसद होता है। तो इंसान का मकसद अल्लाह ने बताया है, ये सिर्फ कौन बताता है, इस्लाम। अल्लाह कहते हैं अल्लज़ी खलक़ल मौता वल हयाता, मैंने मौत और जिंदगी को पैदा किया, लियब्लुअकुम अय्युकुम अहसनु अमला। कितना सुकून दे दिया अल्लाह ने हमें यार हमारी जिंदगी में। फरमाया मैं देखना चाहता हूं तुम में अच्छा अमल कौन करता है, बस। अब हमारी पूरी जिंदगी इसी उसूल के तहत गुजरेगी। आप कहो भाई ये तो अल्लाह ने मुश्किल में डाल दिया हमें, ये तो बड़ा मुश्किल काम हमारे जिम्मे लगा दिया, बस हमारा एक ही हदफ है अच्छा करना है, तो ये तो बड़ा मुश्किल काम हो गया ना भाई। गंदा बनना हमारा काम होता तो आसान होता भाई। गोरे का काम क्या है, अच्छे बुरे की उसको कोई गरज नहीं है, वो शराब पीता है, जिना करता है, ये करता है, वो करता है। और हमें अल्लाह ने कह दिया भाई अच्छा बनना तुम्हारी जिंदगी का हदफ है। तो मैं ये कह रहा हूं अल्लाह ने हमें सुकून में दे दिया, सवाल पैदा तो सुकून में नहीं, अल्लाह ने तो हमें क्या कर दिया है, टेंशन में डाल दिया है भाईजान, सुकून में डाल दिया अल्लाह ताला ने। आप किसी चीज पे अमल करें ना करें, लेकिन आपको पता हो ना कि सही ट्रैक है क्या, तो जिंदगी सुकून से गुजरती है। बेशक वो ट्रैक मुश्किल हो, लेकिन एक ट्रैक आसान है, मगर आपको पता नहीं कि ये मुझे मेरी मंजिल तक लेके जा रहा है कि नहीं जा रहा, तो बस बस का और उस रोड के खड्डे ना होने का तो मजा आएगा, लेकिन हर वक्त आपकी टेंशन में इजाफा होता रहेगा। आसान मिसाल से समझा के आगे चलता हूं। आपको पता है मैंने पिशावर जाना है, ठीक है ना, बस में आप बैठ गए, नीचे खड्डे हैं, बस में भी फट्टे हैं, वो बस भी ऊपर नीचे हो रही है, सही तरह से चल नहीं रहा, आप भी बार बार उतर के कभी वॉशरूम जा रहे हो, कभी चाय पी रहे हो, तो आपको ये एहसास तो होगा ना कि यार मेरी मंजिल जो है मैं उसको फोकस नहीं कर रहा। फिर आप तौबा इस्तिगफार करोगे, फिर मंजिल को फोकस करोगे, फिर आप का दिल चाहेगा भाई छोड़ो बस से उतरो यार, इधर उधर घूमो, चाय पियो, कॉफी पियो, मंजिल को फोकस नहीं कर रहे। फिर थोड़ी देर में एहसास होगा भाई मैं तो मंजिल को फोकस नहीं कर रहा, भाई भाई गाड़ी में बैठ, मंजिल वो है। ये कम डिप्रेशन है कि सफर में खड्डे भी आ रहे हैं या सफर को फोकस नहीं कर रहे, ये कम डिप्रेशन है क्योंकि पता है कि मेरी मंजिल वहां है। लेकिन आप एसी पार्लर में बैठे हुए हो और ट्रेन भी जापान की है, आपको पता ही नहीं कि ये मुझे लेके जा कहां रही है, मैं उतरूंगा कहां, ऐसे जंगल में उतारेगी कि वहां से पता नहीं वापसी का ऑप्शन भी होगा कि नहीं होगा। तो हर लम्हा आपकी टेंशन बढ़ती चली जाए क्योंकि आपको पता ही नहीं है कि मैंने तोबा करनी किससे है, मैं गलत क्या कर रहा हूं कि उसको छोड़ने की कोशिश करूं। आपको यही नहीं पता चलेगा मैं ये सही कर रहा हूं गलत कर रहा हूं, मैं सही सफर में जा रहा हूं गलत सफर। हमें ये तो पता है कि अगर कोई हम में गुटखा खाता है यार गलत कर रहा हूं, इसे छोड़ने की कोशिश बोलो करनी चाहिए। मैं शराब पी रहा हूं तो गलत कर रहा हूं, इसे छोड़ने की कोशिश करनी चाहिए। मैं नमाज छोड़ रहा हूं तो गलत कर रहा हूं, इसे इस आदत को खत्म करने की कोशिश करनी चाहिए। खुदा की कसम जिसे मंजिल का पता होता है वो निस्बतन सुकून में होता है, और जिसे मंजिल ही का पता नहीं होता, कुरान उसकी मिसालें देता है کہ وادی میں ایسے یہیمون حیران سرگردان جیسے کوئی پاگل دیوانہ باولا کتا نہیں ہوتا. کتوں کی دو قسمیں ہیں, ایک نارمل کتے ہوتے ہیں تمیز سے بیٹھے ہوئے ہیں, ویسے تو بیٹھے ہوئے ہوتے نہیں ہیں لیکن خیر فرض کر لیتے ہیں, ایک باولے کتے ہوتے ہیں. کل میں آ رہا ہوں نا ڈیفنس میں بیان کر کے, گاڑی آ رہی ہے کتا پیچھے تکڑ 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 تکڑ, میں نے کہا کیوں اپنی انرجی بلا وجہ ضائع کر رہا ہے, کتے کی حرکتیں دیکھو یار. آرام سے ہم اپنی گاڑی میں آ رہے ہیں آرام سے, وہ ایک دم پہلے کتا کیا کرتا ہے یوں دیکھتا ہے, قریب آنے دے پھر ریس لگاؤں گا تیرے سے نا. جیسے ہی میں قریب آیا ہوں تھوڑ تھوڑ ہو بھونک بھی رہا ہے, میں نے کہا یہ دیکھ اس لیے اس کو کتا کہتے ہیں, ہر وقت کتے پن پہ رہتا ہے, نہ تو گاڑی کے اندر چھلانگ لگا کے آ سکتا ہے نہ تو گاڑی کا مقابلہ کر سکتا ہے, بلا وجہ بھاگے جا رہا ہے بھاگے جا رہا ہے بھاگے جا رہا ہے بھونک رہا ہے. جب اس کو اندازہ ہو گیا بھائی میرے بس کا نہیں ہے تو اس سے نہیں ہو پائے گا تو پیچھے رہ گیا. جو بھی شخص یہ کام کرتا ہے نا فضول ایکٹیویٹیز میں اپنی صلاحیتوں کو برباد کرتا ہے تو وہ بھی حرکتیں کون سی کر رہا ہے, کتے والی. تو سارا دن بیٹھ کے سیاسی تبصرہ کرنا, اس کو برا اس کو بولا یہ اچھا وہ اچھا فلانا ایسا فلانا, ابے چھوڑ دے ان سے آپ کی انرجی خرچ ہوگی لیڈروں پہ کوئی فرق نہیں پڑے گا. تو آپ وہ کام کرو جو آپ کے کرنے کا, ٹائم ویسٹ نہ کرو. تو کتے کی دو قسمیں, ایک نارمل کتا ہوتا ہے جو بس اتنا کیا اور بیٹھ گیا, اس کو احساس ہو گیا بھائی تیرے تجھ سے نہیں ہو پائے گا. لیکن باولا کتا کیا کرتا ہے, باولے کتے کو تو کمبخت کو پتہ ہی نہیں چل رہا ہوتا میں نے کرنا کیا ہے, کس پہ بھونکنا ہے کس پہ نہیں بھونکنا ہے کیا کھانا ہے. پتھر ماریں گے نا پتھر کھائے گا وہ, ہم نے دیکھا ہے باولے کتے کو پتھر مارو گے نا وہ بھاگتے ہوئے پتھر کیچ کرنے کی کوشش کرے گا, کیوں اس کو پتہ ہی نہیں ہے کہ صحیح کیا ہے اور غلط کیا ہے. یہ جو نارمل کتا تھا اس کو بھی نہیں پتا تھا صحیح کیا ہے غلط کیا ہے, تو اس نے تھوڑی دیر غلط کیا گاڑی کے پیچھے بھاگا, تھوڑی دیر میں اندازہ ہو گیا یہ کیا کر رہا ہوں میں غلط, بیٹھ گیا آرام سے. تو مسلمان جس کو پتا ہو نا کہ میری منزل کیا ہے وہ غلطی کر بھی لیتا ہے, اسے احساس ہوتا ہے بھائی یہ کرنے کا کام نہیں ہے, توبہ کرو علماء کے پاس جاؤ بزرگوں سے تعلق قائم کرو کہیں سے موٹیویشن لو کہیں سے ہمت پکڑو اس برائی کو چھوڑو, غیر مسلم کے پاس یہ آپشن نہیں ہے. وہ قرآن کے الفاظ ہیں, یہی مون وادیوں میں حیران سرگردان گھومتے ہیں. اللہ نے سورہ نور میں مثال دی ہے جیسے سمندر کی تہ میں اندھیرا ہو اور کوئی ہاتھ نکال کے دیکھے تو ہاتھ بھی سجائی نہ دے, تو آپ بتاؤ اس کو کیا پتا کہ میں نے قدم کہاں رکھنا ہے آگے جانا ہے ادھر جانا ہے, کچھ بھی نظر نہیں آ رہا. تو یہ حال ہوتی ہے, یہ حال ہوتا ہے کافروں کا, تبھی ڈپریشن میں جاتے ہیں اسٹریس میں جاتے ہیں. تو اس لیے اللہ نے کیا فرمایا, لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا, دیکھو میرے بھائی اللہ نے تمہیں ڈاکٹر بننے کے لیے پیدا نہیں کیا, انجینئر بننے کے لیے پیدا نہیں کیا, سائنسدان بننے کے لیے پیدا نہیں کیا, پھونکوں والی سر استغفر اللہ, اور اللہ بھلا کرے آپ کو, اللہ نے آپ کو جو پیدا کیا ہے نا کس کام کے لیے, اللہ دیکھتا ہے کہ میری نظر میں اچھا کون بنتا ہے. تو اگر آپ ڈاکٹر بن رہے ہیں اللہ کی نظر میں اچھا بننے کے لیے, کیوں اللہ کہتا ہے جس نے ایک انسان کی جان بچائی اس نے انسانیت کی, تو آپ ڈاکٹر اس نیت سے بن رہے ہیں کہ اللہ کو انسانیت کی خدمت پسند ہے, تو میں انسانیت کی خدمت کروں گا کس کے لیے, اللہ کے لیے, پھر یہ ڈاکٹر بننا اچھا عمل ہوگا. ادروائز ایک پیشہ ہے بھائی, ٹھیک ہے نوٹ چھاپو آپ. تو اگر آپ انجینئر بن رہے ہو اس نیت سے بھائی کہ میں قوم کی کیا کروں گا, جگہ جگہ انسان کو انجینئرز کی ضرورت پڑتی ہے, میں قوم کی خدمت کروں گا, میں چینل کھول کے استغفر اللہ, میں قوم کی کیا کروں گا بھائی خدمت کروں گا, تو آپ اس نیت سے بن کے قوم کی خدمت کر رہے ہو تو یہ انجینئر بننا بھی آپ کے لیے کیا بن جائے گا. جو مسلمان قوموں نے پوری دنیا کو فتح کیا ہے تو ان کے پاس انجینئرز ہی تو تھے جو ان کو مختلف مشینیں بنا کے دیتے تھے, ساؤنڈ سسٹم بنا کے دیتے تھے. آپ کو پتا ہے کہ پہلے زمانے میں جب ہزاروں کا مجمع ہوتا تھا تو کیسے خطاب ہوتا تھا, تو ساؤنڈ سسٹم اس دور میں بھی تھے جو وہاں کے مسلمان انجینئرز نے, مہندس کہا جاتا ہے عربی میں انجینئر کو. تو خیر آپ تاجر بن رہے ہو, اگر تجارت برائے تجارت مقصد ہے تو یہ کوئی اچھا عمل نہیں ہے بھائی, دنیا وہ تو کافر بھی تاجر ہوتے ہیں. لیکن آپ تاجر بن رہے ہو, آپ کی نیت ہے کہ میں تاکہ لوگوں کے سامنے ہاتھ نہ پھیلاؤں, اللہ کو اوپر والا ہاتھ نیچے والے ہاتھ سے جملہ کمپلیٹ کر دیا کریں, پسند ہے مانگوں گا صرف اللہ سے, اللہ کے سلام ریکارڈ نہیں کرو, اللہ کے سوا کسی سے بھی نہیں مانگوں گا. تو اگر یہ نیت ہے, رشتہ داروں پہ खर्च करूंगा, समझते हो कि नहीं समझते, ये नीयत है, सदका खैरात किया करूंगा ये नीयत है, तो भाई ये तिजारत तो बहुत बड़ी फजीलत है। आज सूरह मुज़म्मिल हमने पढ़ी, उसमें भी अल्लाह ने तिजारत का तज़किरा किया, तहज्जुद और तिजारत का साथ साथ तज़किरा किया अल्लाह ताला ने, तहज्जुद और तिजारत का, यानी इससे तो लग रहा है तहज्जुद और तिजारत में अल्लाह के यहां कोई फर्क है ही नहीं, ठीक है ना। यानी अल्लाह ने सूरह मुज़म्मिल में फरमाया कि भाई तुम कुछ रात में आराम कर लिया करो, क्यों, सुबह तुमने तिजारत भी करनी होती है और जिहाद भी करना होता है, तो तहज्जुद सारी रात नहीं पढ़ो, तो जिहाद भी करना है तिजारत भी। वजह उसकी है कि तिजारत के बगैर जिहाद होता नहीं है। आज हम क्यों कमजोर हो गए हैं, इकोनॉमिकली हम कमजोर हैं, तो जब इंसान इकोनॉमिकली कमजोर होता है अस्करी मैदान में भी कमजोर होने का खतरा होता है, तो इसलिए काम छोड़ना कोई नहीं है भाई, काम हलाल सारे करने हैं, नीयत क्या होनी चाहिए, अल्लाह की रिजा, तो फिर आप अल्लाह की नजर में अच्छा अमल करने वाले कहलाओगे। तो अल्लाह ने पैदा इसीलिए किया है, फिर अल्लाह ने इस कायनात की वसतों को बयान किया, अपनी कुदरत को बयान किया सूरह मुल्क में, देखो इस नजर उठा के देखो इस कायनात में तुम्हें कोई फॉल्ट नजर नहीं आएगा, कोई फॉल्ट नहीं है, हर चीज में एक बेहतरीन एडजस्टमेंट है, मैनेजमेंट है, तो ये भाई मैनेजर के बगैर नहीं हो सकता, सब कुछ ये खुद ब खुद नहीं हो सकता। फिर अल्लाह ने जो लोग रब का इंकार करते हैं, यानी इतने ऐसा रब जिसने पैदा किया, ये नेमतें दिखाई, अल्लाह ने उनको धमकी दी है, फरमाया वल वलिल्लज़ीना कफरू बिरब्बिहिम, जो लोग अपने रब का इंकार करते हैं, अज़ाबु जहन्नम, उनके लिए सख्त अजाब है जहन्नम का अजाब, वबिसल मसीर, और क्या ही बुरा ठिकाना है, इज़ा उल्कू फीहा, जब ये लोग इस जहन्नम की आग में डाले जाएंगे, समीऊ लहा शहीकं वहिया तफूर, सख्त चीखो पुकार सुनेंगे उसमें और वो खोल रही होगी जहन्नम, तकादु तमय्यज़ु मिनल ग़ैज़, ऐसा लगेगा कि करीब है कि गुस्से से फट जाए। अल्लाह ने जहन्नम को भी किसी दर्जे में हिस दी है, यानी उसकी जो वहशत का मंजर होगा ना, जब उस आग का जो मंजर होगा, तो ऐसे लगेगा जैसे ये गुस्से में है, और हम जब बहुत कोई गजब में होता है, हम कहते हैं ना ऐसा लग रहा है गुस्से से ये क्या हो जाएगा, फट जाएगा, यही अल्फाज अल्लाह ने किसके लिए इस्तेमाल किए, जहन्नम की आग के लिए, कुल्लमा उल्किया फीहा फौजुन, अल्लाह कहते हैं जब भी उसमें कोई लश्कर लाके डाला जाएगा, फेंका जाएगा उस आग में, सअलहुम खजनतुहा, तो जहन्नम के जो दारोगा हैं वो उनसे पूछेंगे, अलम यातिकुम नजीर, क्या तुम्हें किसी ने इस जहन्नम की आग से डराया नहीं था, तुम कैसे आज इसमें जा रहे हो, क्योंकि फरिश्तों को भी पता है भाई अल्लाह जालिम नहीं है। कल मैंने ना फेसबुक पे एक वीडियो देखी, इस कदर तरस आया है ना, दिल ऐसा पिघला है कि कैसे कैसे दुनिया में सख्त दिल लोग हैं। किसी गांव में दिखाया कि आग जलाई हुई है, आग, और एक बकरी को ना, बकरी को दो बंदे उठा के ना उल्टा टांगों से पकड़ के उस आग में फेंक रहे हैं जिंदा को, जैसे ही फेंकते हैं वो बेचारी ऐसी मासूम आवाज में मैं करती है, कितनी सख्त तकलीफ है आग की यार, और उस आग से निकल के भागती है वो, फिर लाके उसको दोबारा फेंक देते हैं। यार तुम अगर जानवर का गोश्त पका रहे हो, कितना टाइम लगता है, गले पे एक छुरी चला दो इसके, इस अजाब से तो बचे ही है। ऐसे ही उसकी दर्द वाली आवाज जानवर की, ना बच्चा था वो, बकरी भी पूरी नहीं थी, थोड़े से ऐसी दर्द वाली आवाज निकल रही है, रहम की गोया अपील कर रही है कि खुदा के लिए मेरे साथ ये जुल्म और ज्यादती मत करो। इंसान जब सख्त दिल होता है ना, बड़ा बेशर्म बन जाता है वो, फिर वो दो दफा जब वो निकल के भागी है ना, फिर घसीटते हुए ला रहे हैं उसको जिंदा आग में, अपनी थोड़ी सी टेंशन, थोड़ी सी टेंशन यार, एक गला काट दो उसका, तकलीफ जल्दी मर जाएगी ना उससे, ब्लड जब हम जबा करते हैं ना जानवर को, फौरन उसका ब्लड बॉडी से निकलना शुरू, जाहिर है जब ब्लड निकलता है तो एहसास फौरन खत्म होना, क्योंकि इस खून ही की वजह से तो हमारा दिमाग सही तरह से काम कर रहा है। जैसे कैसे जालिम लोग हैं, चाइना की एक वीडियो देखी थी पिछले साल, जब मैंने ये वीडियो देखी ना, मैंने कहा ये जो अल्लाह ने जहन्नम बनाई है ना, बिल्कुल सही बनाई है, इन लोगों को मखलूक पे तरस नहीं आता, अपनी थोड़ी सी टेंशन की आग की तकलीफ कम नहीं होती, बहुत ज्यादा होती। आप थोड़ा सा तो आग पे हाथ रख के देखो, थोड़ी तकलीफ थोड़ी है आग की। चाइना में कुछ वीडियोस हमने देखी। देखो इस्लाम ने ना जानवरों पे एक बहुत बड़ा एहसान ये किया है कि जो हलाल जानवर है ना वो हलाल किए, और जो दरिंदे हैं वो हमारे लिए हलाल नहीं किए। इनमें बहुत सारी हिकमतें हैं कि उनका गोश्त नापाक होता है, लेकिन एक हिकमत सरसरी गौर से ये भी समझ में आती है कि जितने हलाल जानवर है ना वो ज्यादा जहीन नहीं होते, समझ रहे हैं? और दरिंदे और हराम जानवर जो है ना इनमें जहानत ज्यादा होती है, तभी इनको सुधाया जाता है। कुत्ता कितना जहीन है। अब हमने देखा है बकरीद में 100 गाय खड़ी हुई है ना, इज्तिमाई कुर्बानी हो रही है, एक गाय को आप जबा कर रहे हैं ना उसके करीब खड़ी हुई दूसरी गाय इंजॉय कर रही होती है, दुम हिला रही होती है, उसकी बिचारी को यह अकल नहीं है कि अगला नंबर किसका है, बोलो मेरा है। इससे वो उस अजियत से बच जाती है। अजियत बस वही होगी जब गले पे छुरी चलेगी, उसको अजियत नहीं होगी, उसको एहसास नहीं होगा कि अब मैं भी फांसी के फंदे पे लटकने वाली हूं। 100 गाय हमने देखा है ना, इज्तिमाई कुर्बानियां होती है, एक गाय लटाओ दूसरी इंजॉय कर, उसको पता ही नहीं। हाँ बिदकने से कोई गाय बिदक जाए तो एक अलग बात है, लेकिन कुत्तों में ऐसा नहीं होता, बंदरों में ऐसा नहीं होता। आप एक लाइन से कुत्ते हैं ना, एक को मारेंगे ना जान से, अगले को पता है कि अब किसका नंबर आ रहा है, मेरा नंबर। आप वीडियो देख लें यूट्यूब पे, चाइना में जो कुत्ते मारे जाते हैं ना, बाकी कुत्ते ऐसा लग रहा होता है वो रहम की ऐसी आवाज निकाल के रो रहे होते हैं ना कि इंसान को उस पर तरस आ जाए, वो रहम की अपील कर रहे होते हैं कि खुदा के लिए मुझे छोड़ दो। ऐसा ही लगता है जैसे इंसानों का कोई मजबा खाना हो, एक इंसान को जबा करें दूसरे इंसान को, तो बाकियों पे क्या गुजरेगी, बाकी तो वैसे ही हार्ट अटैक से मर जाएंगे। तो ये भी एक हलाल जानवर में आप एक मुर्गी को जबा करो, दूसरी मुर्गी को कोई एहसास नहीं होता कि मेरा भी नंबर आने वाला है। ये जो हराम बंदरों का देख लें आप, बाज कौमों में बंदर खाए जाते हैं, जब बंदर के बच्चे को पकड़ा जाता है ना खाने के लिए, ऐसे वो मचल रहा होता है, चीख रहा होता है, बिल्कुल जैसे इंसान का बच्चा है, उसको पता है कि मुझे कत्ल करने के लिए लेके जा रहे हैं, फांसी के मुजरिम को कत्ल करने के लिए लेके जा रहे हैं। तो सीने में दिल ना हो, खुदा का खौफ ना हो, इंसान से बड़ा दरिंदा फिर दुनिया में कोई नहीं है। ये जो जंग अजीम पहली और दूसरी जंग अजीम में जंगी कैदियों के साथ जो सलूक होता था ना, जो बाकियात बाकी रह गई हैं, बहुत सी तो खबरें गायब, जो चीजें बाकी रह गई है ना, वो जुल्म ऐसा होता था जंगी कैदियों के साथ कि आपकी रूह कांप उठे। कई कई दिन कैदियों को जगाया जाता था कि सोने ना दो इनको, सिर्फ एक्सपेरिमेंट करने के लिए, तजर्बा करने के लिए कि ना सोने से इंसान के दिमाग में कौन से कीमियाई रिएक्शन होते हैं। समझते हो कि नहीं समझते? ना सोने के लिए, ना सोने से क्या होता है ताकि हम कोई मेडिसिन ईजाद कर सकें, उसके तजर्बे किस पे हो रहे हैं? जंगी कैदियों पे, उनको इंसान ही नहीं समझा जाता। फिर करंट के झटके देके चेक किया जा रहा है, फलां टेबलेट खिला के चेक किया जा रहा है, वो पागल हो जाते थे, खुदकुशी भी नहीं करने देते थे उनको, कोई जगह ही नहीं है जहां वो जाके अपने आप को कत्ल करें, हलाक करें। तो इतने जुल्म किए ना इंसान ने, हमें तो अल्लाह का की ये बात सुनते हुए इंसानों पे तरस आता है कि गुरो होगा जो आग में ला के डाला जाए। मैं चाइना में वो जो कुत्ते की मिसाल थी वो कंप्लीट करूं, तो वो क्या हो रहा है कि कुत्ते को पकड़ के ना लटका रहे। अब वो कुत्ता ऐसे लग रहा है रहम की अपील कर रहे, जहीन जानवर है कुत्ता, गाय बकरी की तरह बेवकूफ नहीं होता, वो रहम की अपील कर रहा है। उसको लटका दिया आपने, चलो यहां तक भी समझ में आता है, मारे आप उसको, नीचे से आग लगा के जलाया जा रहा है, जिंदा जिंदा को क्या किया जा रहा है यार, उसको गोली मार दो, कोई बेहोशी का इंजेक्शन लगा दो, कितना टाइम लगता है? सिर्फ वो बेजबान है, वो कुछ कर नहीं सकता, वो भाग नहीं सकता, आप उसको इसकी इंसान के साथ तो करके देखो, पूरा कबीला उठ के आपको उठा के आग में फेंक देगा। इंसान के लिए कानून बनते हैं, इंसान के लिए पीछे खानदान होता है, ताकत होती है, कुव्वत होती है, कौम होती है, कोई एहतजाज करने वाला भी होता है। जानवर का कसूर यह है कि वो क्या है, बेजमान है, वो अपना गम अपना दर्द बयान नहीं कर सकता। इतना तरस आया मुझे उस कुत्ते के ऊपर, उसकी कुत्ता जब रोता है ना एक अजीब सी आवाज निकालता है, रहम की अपील कर रहा है, और आपने लटका के क्या किया, नीचे से क्या लगा दी आग, जला रहे हैं आप उसको जिंदा को। और जिंदा जला के मारना ये बड़ा मुश्किल प्रोसेस है, इसमें कोई भी मखलूक जल्दी नहीं मरती है, क्योंकि स्किन जलती है, दिमाग तक गर्मी पहुंचे, ऐसे जला के वो तड़प रहा है, चीख रहा है और थोड़ी देर में फिर वो मर जाता है। इससे भी ज्यादा जुल्म क्या होता है? ये तो ये भी वीडियो ये सारी यूट्यूब पे पड़ी हुई है, आपको नजर आ जाएंगे कि जिंदा जानवर उठा के खोलते हुए खोलती कड़ाई में डाल दिया और ऊपर से ढक्कन बंद। हमारे एक दोस्त ने चाइना में ये मंजर देखा, कहते हैं कुत्ते को बड़े कुकर में ना जिंदा कुत्ता, और कुत्ता वही रहम की अपील कर रहा है, उसको पता है कि मेरा क्या हशर होने वाला है, रहम की अपील कर रहा है, उठा के उसको जिंदा कुकर में डाला है, जिंदे को कुकर में डाला है कढ़ाई में, तेल की कढ़ाई में, और ऊपर से ढक्कन बंद। अब क्या ना चीखो पुकार की आवाज बाहर आती है, क्या और जबान जल रही है, आंखें जल रही है, आधे घंटे के बाद, 15 मिनट के बाद, जो भी उनका टाइम है, कह रहे हैं निकाला है तो वो जिंदा था, जिंदा था, वो मुंह उसका हिल रहा था, और फिर इस खाल उतार के चलो भाई कबाब बना के इसके ना लोगों को बांट दो। क्या कर रहे हो यार तुम? कुरान हदीस में क्या आता है, ला युअज़िबु बिन्नार इल्ला रब्बुन्नार, इंसान को हक नहीं है कि किसी को आग से बोलो तकलीफ पहुंचाए, ये इंसान का राइट नहीं है, ये अल्लाह ने इंसान को ये अथॉरिटी नहीं दी है। तो इसलिए जब हम सुनते हैं ना कि जहन्नम में जलाया जाएगा तो हमें तरस आता है, लेकिन जब ये मंजर देखते हैं ना हम, तो खुदा की कसम मेरा दिल ये कर रहा था कि काश मेरे पास ताकत होती, मैं इस कुत्ते को उतारता और इस बंदे को लटकाता और लटका के नीचे से आग जलाता, कहता अब देख तुझे इसकी कैसी तकलीफ हो रही है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने जानवर ज़बह करने से पहले छुरी के तेज करने का हुक्म दिया है ताकि जानवर को तकलीफ कम से कम हो। आप ये देख लो, छिपकली कितना मामूली सा जानवर है, सही है मुस्लिम की हदीस है, हम मारने का हुक्म है हमें छिपकली, इसलिए कि इंसान को उससे क्या आती है, घिन। आजकल डॉक्टर कहते हैं, जो वो कहते हैं छिपकली कोई नुकसानदेह जानवर नहीं है, बाज़ लोग एतराज करते हैं तो इस्लाम ने उसको मारने का हुक्म क्यों दिया? भाई इस्लाम एक सफाई सुथराई का मजहब है, इस्लाम ने ये नहीं कहा कि जंगलों में जाके छिपकलियों को क्या करो, तलाश कर करके मारो, घरों में पालने की चीज छिपकली नहीं है। और ये भी फैशन चल गया है, बाहर बाहर से छिपकलियां इंपोर्ट की जा रही हैं और उसको जार में बंद किया जा रहा है, और ये साउथ अफ्रीका की छिपकली और फलाने का गिरगिट, अबे ये गंद है भाई, तुझे घिन क्यों नहीं आ रही इससे, ये कोई पालने की चीजें थोड़ी है। तो जिस चीज से भी इंसानी तबीयत को घिन आती है, इस्लाम उसको पसंद नहीं करता। तो घर में अगर छिपकली हो तो शरीयत में पालने का हुक्म नहीं है, क्या हुक्म है? मारने का। लेकिन आप देखो छिपकली पे तर्स कितना खाया है नबी सल्लल्लाहु अलैहि वसल्लम ने, फरमाया जिसने एक वार में मारा 100 नेकियां, जितने वार मारोगे ना उतनी नेकियां कम, क्योंकि एक वार में मारोगे उसको तकलीफ क्या होगी, मारे जाते ना एक चप्पल लगाई छिपकली भी चप्पल बन गई खत्म, उसको पता ही नहीं मर गई। और जो अनाड़ी लोग मारते हैं वो कैसे मारते हैं, पहले वो दुम का नाच देखते हैं थोड़ी देर तक, क्योंकि माइकल जैक्सन तो मर गया बेचारा, अब उसका डांस देखा नहीं जा रहा लाइव, तो अब वो क्या देख रहे हैं, पहले उसके तड़पा रहे होते हैं उसको, फिर इस तरह मारा फिर उस तरह मारा, निशाना उधर भी गलत लगा तो उधर, फिर वो ऐसे लंगड़ी होके भाग रही है। अजीब, मैंने थाईलैंड में एक देखा मंजर, जिंदा छिपकली को कांटे पे लगाया हुआ है जिंदा, और उससे मछली का शिकार कर रहा है, एक बंदे को देखा मैंने, गैर मुस्लिम था, खैर कोई ये काम मुस्लिम करे गैर मुस्लिम करे जुल्म है। तो क्या किया है, छिपकली को ना यहां कांटा लगाया हुआ और यूं उठा के फेंकता है तो जिंदा, वो पानी के अंदर तड़प रही है ताकि मछली आए, नहीं आई तो वापस निकाला फिर उठा उठा के फेंका। मैंने कहा यार इसको कोई समझाया, ये क्यों इस जानवर को इतना तू अजियत दे रहा है, मार दे मार के डाल दे। नहीं जी, मछली जो है वो जिंदा उस पर आती है, तो नहीं आ रही ना, इतनी देर से नहीं आ रही है तो छोड़ दे इसकी जान, तू पानी में डुबो रहे हैं आप उसको, फिर निकाल रहे हैं, फिर डुबो रहे हैं, फिर निकाल रहे हैं, फिर डुबो रहे हैं, फिर निकाल रहे हैं, तो कुछ तो थोड़ा सा तो अपने सीने में दिल पैदा करो, ये भी बेजमान है, तो ये तो नहीं कि उसको आप जो है वो अपनी इंटरटेनमेंट के लिए जो चाहे सलूक करना शुरू कर दें उसके साथ। तो ये सारे मजालिम हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने सही हदीस से ये बात साबित है कि जानवर पे जुल्म का भी आखिरत में हिसाब बोलो देना पड़ेगा। बिला वजह जानवर मारना भी जायज नहीं है। हाँ, जहां जानवर और इंसान के हुकूक टकराएंगे फिर इंसान ने जानवर को इंसानों पे तरजीह दी है। جیسے کتے کے مارنے کا حکم ہے حدیث میں جب زیادہ ہو جائیں, کیونکہ وہ انسانوں کو نقصان پہنچاتے ہیں, صحیح مسلم کی حدیث. لیکن جب صحابہ نے بہت زیادہ کتے مارنا شروع کر دیے تو آپ صلی اللہ علیہ وسلم نے ان کو اس عمل سے روکا کہ ما لکم ولی الکلاب, تم کیوں کتوں کے پیچھے پڑے ہو, یہ بھی اللہ کی ایک مخلوق ہے. جب زیادہ ہو جاتے ہیں نا کتے تو پھر وہ انسانوں کو کتا سمجھ کے ان کے ساتھ بیہیویئر شروع کر دیتے ہیں. جیسے کراچی میں کتنے لوگ ٹانگ سے محروم ہو گئے, کتنے ریڑھ کی ہڈی ٹوٹ گئی, سر کھل گئے کتوں سے ٹکرانے کی وجہ سے. تو انسان اور جانور کے حقوق میں جہاں ٹکراؤ ہوگا تو وہاں کس کو ترجیح دی جائے گی بھائی, انسان کو. تبھی ہم کہتے ہیں گھر میں اسپرے کر سکتے ہیں آپ کیڑے مکوڑے مارنے کے لیے, کیونکہ گھر کا کرایہ کیڑے مکوڑے تھوڑی دیتے ہیں, گھر کا کرایہ کون دیتا ہے, کرایہ آپ دے رہے ہو رہے اس میں لال بیگ رہے ہیں, کرایہ بیگ صاحب دے رہے ہیں اور رہے کون رہے لال بیگ صاحب, تو بیگ صاحب کو تو غصہ آئے گا نا. تو گھر آپ نے اپنے لیے رکھا ہے, چھپکلی اور گرگٹ کے لیے نہیں رکھا, تو وہاں مار سکتے ہیں, اسپرے کر کے مار سکتے ہیں آپ, کیڑے مکوڑوں کا وہ اسپرے بھی کر سکتے ہیں جو کر سکتے ہیں. لیکن بلا وجہ ایک آدمی تو بندوقیں لے کے نکلے کہ پوری دنیا سے چھپکلی کو ختم کروں گا, یہ عمل کیا کہلائے گا بھائی, یہ ناجائز عمل کہلائے گا. بلا وجہ جانور کا مارنا جائز نہیں. ہاں جو نقصان دے سکتے ہیں ان کا مارنا, جیسے حرم میں بھی جو نقصان دہ جانور ہے نا ان کا مارنا, حالانکہ حرم میں تو جانور مار ہی نہیں, کیوں بھی نہیں مار سکتے آپ, لیکن وہاں بھی نبی صلی اللہ علیہ وسلم نے چیل وغیرہ کو مستثنا کیا, وہ انسان کو نقصان پہنچاتی ہے. تو جلدی سے بات کو میں سمیٹ کے اصل اس کی طرف آتا ہوں. نبی صلی اللہ علیہ وسلم نے کی حدیث ہے کہ بلی کو ایک عورت نے بھوکا رکھا, وہ بلی تنگ کرتی تھی, بلی اگر بہت زیادہ تنگ کرتی ہے تھیلے میں بند کر کے کہیں دور ڈال کے آ جاؤ, پھر بھی بار بار آ رہی ہے تو اس کو مار بھی سکتے ہو آپ, لیکن وہی بات ہے ایسی تکلیف سے مارا جائے کہ ایسے طریقے سے مارا جائے کہ تکلیف کم سے, بعض بہت تنگ کرتی ہیں, مرغیاں کھا رہی ہوتی ہیں اور بھی تنگ کر رہی ہوتی ہیں, گند کر رہی ہوتی ہیں, تو ایسی صورت میں اس طرح سے مارا جائے. لیکن اس عورت نے کیا کیا کہ بلی تنگ کر رہی تھی, اس نے انتقام لینے کے لیے اس کو باندھ دیا, وہ باندھ کے بھوک اور پیاس سے وہ مر گئی. کس قدر تکلیف ہے کسی مخلوق کا بھوک اور پیاس سے تڑپ تڑپ کے, رمضان میں دیکھ رہا ہوں نا افطاری کے وقت کیا حالت ہو رہی ہوتی ہے, ایک ایک سیکنڈ گزرنا مشکل ہو رہا ہوتا ہے, اتنی بھوک لگ رہی ہوتی ہے. بھوکا رکھ کے اس کو مار دیا, تو حدیث میں نبی صلی اللہ علیہ وسلم نے فرمایا اللہ نے اس کے سارے اعمال کو ضائع کیا اور اس کو جہنم میں ڈال دیا. اب آپ یہ کہہ سکتے ہو کہ اس نے بلی کو تو اتنی تکلیف نہیں دی جتنی اللہ نے اس کو سزا میں تکلیف دی. بھائی اللہ اپنی حیثیت کے حساب سے انتقام لیتا ہے, اللہ یہ نہیں دیکھتا کہ تو نے بلی کو اذیت دی ہے. اللہ کہتے ہیں تو انسان تھا اور تیرے اندر شعور تھا, تجھے پتا تھا کہ بھوک اور پیاس کی تکلیف کیا ہوتی ہے, تو نے اپنے تجھے اس کے اوپر ترس کیوں نہیں آیا. جب تجھے ترس نہیں آیا تو مجھے بھی تجھے عذاب دیتے ہوئے ترس نہیں آئے گا, اور تو نے بلی کو عذاب نہیں دیا ہے, تو نے اصل میں میرے حکم کو کیا کیا ہے, توڑا ہے. تو حکم کس کا توڑا جا رہا ہے, آپ زمین پہ فرعون بن کے حکم کس کا توڑ رہے ہو, اللہ کا حکم توڑ رہے ہو. تبھی تو اس جو آخرت کی سزائیں ہیں وہ ہلکی نہیں ہے, بہت زیادہ ہیں. وہ سزائیں اس بیس پہ نہیں ہے کہ آپ نے کس کا حق دبایا, وہ سزائیں اس بیس پہ ہے کہ آپ نے کس کو غضب, کس کے غضب کو دعوت دی ہے, اللہ کے غضب کو. تو جو آرڈر دینے والا ہوتا ہے نا اس کے آرڈر کی وجہ سے آرڈر کی ویلیو بڑھ جاتی ہے. میں مثالیں دیتا ہوں, بھائی اگر کہہ رہے پانی لے آؤ آپ نہیں پلاتے, چھوٹا سا ایک آدھ تھپڑ کے مستحق ہو, باپ کہہ رہا ہے پانی لے کر آؤ آپ پانی نہیں لے کر آتے, تو پھر تھپڑ کے بجائے کیا لگے گا, جوتا لگے گا. جرم تو ایک ہی ہے پانی نہ لانا, لیکن آرڈر دینے والے سے اس جرم کی شدت بڑھتی چلی جا رہی ہے. تو چونکہ اللہ سے بڑا کوئی ہے نہیں, اس سے زیادہ احسان کرنے والا, اس سے زیادہ طاقتور, تو اس کے آرڈر کی ویلیو ہلکی نہیں ہے. ایک چھوٹی سی مثال دے کے پھر آگے چلتا ہوں. دیکھو بنی اسرائیل کو اللہ نے کہا ہفتے کے دن مچھلی کا شکار نہ کرنا, انہوں نے کیا, اللہ نے بندر اور خنزیر بنا دیا ان کو. حالانکہ گورنمنٹ آرڈر دیتی ہے اس دن شکار الاؤ نہیں ہے, آپ کر لو تو کیا بندر خنزیر بن جاؤ گے, ہے بھائی, زیادہ زیادہ پینلٹی آئے گی, جرمانہ آئے گا, لائسنس آپ کا کینسل ہو جائے گا, یہی ہوگا نا. فرق کیا ہے بھائی, وہ ایک گورنمنٹ کا آرڈر تھا, اور یہ کس کا آرڈر تھا, رب کا, جس کے احسانات ہیں, جس نے بنی اسرائیل میں موسیٰ کلیم اللہ کو بھیجا تھا, جس نے بنی اسرائیل میں تورات نازل کی, ان کو زمین پر حکومت اور خلافت دی. جب اتنے احسانات کے بعد ایک آرڈر دیا جاتا ہے نا کہ بھائی ہفتے میں چھ دن شکار کر سکتے ہو, اللہ کے لیے صرف ایک دن کیا کرنا ہے, اجتناب, اور آپ اسی دن جا کے شکار کر رہے ہو تو پھر بندر اور خنزیر بننا بنتا ہے. اللہ بچائے ہم سب کو اس عذاب سے. سمجھتے ہو کہ نہیں سمجھتے ہو؟ تو اس لیے نبی صلی اللہ علیہ وسلم نے فرمایا جانور کے بارے میں بھی حدیث کا مفہوم ہے, جانور کے بارے میں بھی اللہ سے ڈرو. ایک اونٹ کے بارے میں آتا ہے کہ وہ بہت لاغر ہو گیا تھا, نبی کا معجزہ ہوا کہ اس اونٹ نے نبی صلی اللہ علیہ وسلم سے شکایت کی, تو آپ نے اس کے مالک کو بلا کے کہا کہ اس کے کھانے پینے کا خیال کیا کرو. میرے پاس کیسز آتے ہیں کہ جی وہ میرے بھائی نے پرندے پالے ہوئے تھے تو وہ بھول گیا دانا پانی ڈالنا. کتنے دن بھولا؟ پورے ہفتے ہی بھول گیا, سفر پہ چلا گیا, وہ بھوک سے مر گئے. دو دو تین تین دن بھوکے پڑے رہتے ہیں. ایک صاحب نے بتایا کہ میں فلیٹ بند کر کے گیا, ہم سب پوری فیملی جا رہی تھی, پتہ نہیں حج کرنے جا رہی تھی, کیونکہ حج کے دوران ہی اکثر ایسے اکثر حاجی اور عمرے کرنے والے, اللہ معاف فرمائے, یعنی زیادہ تر تو اچھے ہی ہوتے ہیں, تو کہیں گئے ہوں گے لمبے ٹور پہ. تو واپس آئے ہیں تو دیکھا کہ بھائی وہ بلی کا بچہ کمرے میں بند ہو گیا تھا. یار تم جب گھر بند کر کے جا رہے ہو چیک تو کرو کیا ہے کیا نہیں ہے. کچھ لوگ نلکا کھلا ہوا تھا تو کھلا ہی چھوڑ کے چلے جاتے ہیں, جب پانی آئے گا. یہ بھی کیس ہوا ہے ہمارے ایک جاننے والوں میں, وہ گئے ہیں جی پنجاب دو تین مہینوں کے لیے, تو نلکے کھول کے دیکھے پانی نہیں آ رہا. بند کرنے کی توفیق بولو نہیں ملے. جب چھ مہینے بعد آئے ہیں تو پانی ہی پانی, پورے فلیٹ والوں کی واٹ لگی ہوئی تھی, سب بیزار تھے, ان کو پتہ ہی نہیں تھا یہ ہو کیا رہا ہے. ادھر ٹینکی چڑھاؤ خالی. خیر ان کا اپنا زیادہ نقصان ہوا اس میں. اور وہی ایک صاحب کہتے ہیں میں آیا ہوں تو بلی کا بچہ بھوک اور پیاس سے مرا ہوا تھا. یہ سب غفلتیں ہیں, تو ان کا قیامت کے دن حساب دینا پڑے گا. حضرت مولانا شرف علی تھانوی رحمہ اللہ یہ کہا کرتے تھے اکثر کہ بہت زیادہ کوئی شخص نیک بنتا ہے نا تو وہ یہ کوشش تو کر لیتا ہے کہ میرے عمل سے کسی کو تکلیف نہ ہو, میں ایسا عمل نہ کروں اپنے ارادے سے جس سے کسی کو تکلیف نہ ہو, کا اتنا کافی نہیں ہے. بھائی آپ کوئی بھی عمل کر رہے ہیں اس میں تکلیف دینے کا ارادہ نہیں کرتے, اتنا کافی نہیں ہے, بلکہ آپ نے پہلے ارادہ کرنا ہے, سوچنا ہے سو دفعہ کہ میرے عمل سے کسی کو تکلیف ہوگی تو نہیں. جیسے بعض لوگ کیا ہوا, گاڑی نکالی اسپیڈ سے آ رہے ہیں نا, ادھر گلی ہے. اب بھائی ہو سکتا ہے ادھر گلی سے کوئی بچہ بھاگتا ہوا آ رہا ہو, اسپیڈ سے آ رہے ہیں دھڑ کر کے بچے سے ٹکرا گئے, بچہ بھاگتا ہوا آیا, کوئی بائک والا بھاگتا ہوا آیا, تو کیا کہتے ہیں بھائی میرا ارادہ آپ کو تکلیف دینے کا نہیں تھا. گناہ سے بچنے کے لیے یہ عذر کافی نہیں ہے. بھائی آپ کا ارادہ تکلیف نہ دینے کا ہونا چاہیے پہلے سے. جب آپ ایک گلی کو کراس کر رہے ہیں تو آپ کو یہ احساس ہونا چاہیے کہ ایسا نہ ہو کوئی بائک والا آ رہا ہو یہاں سے, یا کوئی بچہ بھاگتا ہوا آ رہا ہو, تو میں پہلے ارادہ کر لوں کہ میں کسی کو تکلیف نہیں دوں گا. جب آپ یہ ارادہ کریں گے تو اسپیڈ کیا کر دیں گے؟ سلو کر دیں گے. آج کل بس سوری سوری وہ کونی لگ گئی سوری. ابے تو کونی ایسے لگ, سردے میں دیکھو نا یوں کر کے سردا ہو رہا ہے, اگلے کو جگہ ہی نہیں مل رہی. بھائی تو ہی کر لے بھائی, ہم تو ویسے ہی آئے ہیں تراوی پڑھنے کے لیے. پھر جب اس کو یوں کیا جاتا کہہ رہے سوری. بھائی جان پہلے سے آپ کو پتا ہونا چاہیے کہ آپ کے عمل سے کسی کو تکلیف ہو سکتی ہے. تو عدم قصد ایزا کافی نہیں ہے, قصد عدم ایزا ضروری ہے. ایزا نہ پہنچانے کا عزم کرنا ضروری ہے. تو یہ جانور میں بھی ہے. سمجھتے ہو گے نہیں سمجھتے ہو؟ گھر بند کر کے جائے کرو, دیکھا کرو کون ہے کیا ہے, کون مر رہا ہے کون جی رہا ہے, اس کے اندر نلکے کتنے کھلے ہوئے ہیں کتنے بند پڑے ہوئے ہیں. بہت غفلتیں ہوتی ہیں اس میں. اسی میں اب کیا کریں, یہ ٹاپک نکل پڑا ہے. گلوب لگا دیتی ہیں خواتین, وہ نہیں ہوتا وہ جو کوائل ہوتی ہے نا مچھر بھگانے والی, کتنے حادثے ہوئے ہیں اس کوائل سے. میں نے یہ جتنی رپورٹیں پیش کر رہا ہوں یہ ساری مشاہدے والی رپورٹیں ہیں. آپ کو آپ کے پاس اتنے مشاہدے آتے کہاں سے ہیں بھائی؟ تو ہمارے پاس بچے تو نہیں ہے نا, ہم کو 10-12 سال کے, زندگی ادھر ہی گزاری ہے. ایک گھر میں نے دیکھا, وہ گھر کے سربراہ بار بار کہہ کے نا بھائی دیکھو خواتین سے نا سردیوں میں ایسا بہت ہوتا ہے, یہ کوائل دور رکھا کرو, یہ کوائل دور. اب خواتین کی طبیعت میں غفلت ہوتی ہے, بھائی دور ہی تو ہے, بھائی دور تو ہے لیکن ہو سکتا ہے رضائی کھسک کے وہاں چلی جائے, کمبل کھسک کے وہاں. نہیں جی اتنی دور کیا چائے پینے جائے گا, وہاں کوئی ہوٹل رکھا ہوا ہے؟ یہی چیزیں ہوتی ہیں بھائی. آپ حتی الامکان, جو 1% بھی اگر امکان ہے نا آگ لگنے کا, اس 1% چانس کو بھی کیا کرو, بولو ختم. سب کچھ ہو سکتا ہے. یہ دنیا میں جتنی آگیں لگتی ہیں ये इसी बेस पे तो लगती है कि ये समझते हैं कि 1% भी चांस नहीं, 1% चांस है तो 1% का क्या रिस्क लेना, है भी तो आग ना, कोई पटाखा थोड़ी फूट रहा है। मेरे सामने का वाकया ये क्या हुआ कि वो रात को किसी बच्चे का लिहाफ खिसक खिसक के खिसक खिसक के ग्लोब क्वाइल में जाके लगा, आग लगना शुरू हुई, बच्चे को पता नहीं है। तो शोर हुआ, हमारे कुछ जानने वाले थे करीब में, जब शोर शराबे की आवाजें हुई, हम भी भागे कि क्या हो रहा है। घर में जब उनके गए हैं ना, तो पूरे कमरे में ना शोले बुलंद थे छत तक। अब बड़े लोग तो भाग गए, एक बच्ची कहां है, वो बेचारी बेड पे। खैर बच गई वो अल्हम्दुलिल्लाह, अल्लाह ने फजल कर लिया। नीचे से पूरा जो है ना उनके सारे सामान वगैरह, इतनी सी चिंगारी ने थोड़ी देर में, और चंद सेकंड लेट तो बच्ची झुलस झुलस के कबाब कोयला बन चुकी होती। वो क्या जुल्म है यार, कितने केसेस हमारे, मैंने फतवा लिखा है, मां कह रही है मैं सो रही थी, करवट ली, बच्ची दबके हलाक, दूध पीते बच्चे को ना, माएं क्या करती है, अपने साथ करवट पे लिटा दिया, पीछे पीछे लिटा दिया ना, अब करवट इधर ली है तो कहती है हम तो भाई केयर कर रहे हैं, कौन मां अपने बच्चे के ऊपर इस तरह करवट लेके आएगी। भाई सोते में आपको कोई बताएगा कि पीछे बच्ची है, सोते में पता होता है, बोलो ना क्या हो गया भाई, सोते में थोड़ी पता चलता है। तो फौरन मिसालें क्या होती हैं, भाई हम तो, हमारी तो अम्मी भी इसी तरह हमें पाला है, हमारी नानी ने भी पाला है, वो भी खा, या आपको ही ज्यादा डर लग रहा है। भाई ये 1% भी चांस अगर हो तो वो रिस्क नहीं लिया जा। दो फतवे मैं ऐसे लिख चुका हूं, दो फतवे, कि खातून का आया था कि किसी ने पूछा था भाई खातून सो रही थी, मां सो रही थी, करवट ली और बच्ची दब के, अब होंगी कोई मोटिवेट नहीं किया होगा उनको कि मोटी तो अपना वेट कम कर, लेकिन मोटी ना भी हो भाई, बच्चे के लिए तो पतली भी मोटी है ना। और सुनाओ क्या क्या, एक केस आया, मां बच्चे को बिस्तर पे रख के चली गई। मां जालिम नहीं होती बच्चे के लिए, ये सारी बेएहतियातियां हो रही हैं। कौन मां चाहती है कि मैं अपने बच्चे को दबा के मार दूं, जान से मार दूं, बाद में सबसे ज्यादा रोना किसने, मां नहीं रोना है, लेकिन सारी बेएहतियातियां घरों में होती हैं। हदीस में आता है कि रात को चिराग बुझा के सो, सही हदीस है, चिराग जलते थे ना, चिराग, आप सल्लल्लाहु अलैहि वसल्लम ने रात को चिराग जलता रहने की इजाजत नहीं दी है, क्यों, फाइनल फुवैसीका तज़लिमु नार अला अहलिहा, फरमाया जो चूहा है ना ये ऐन मुमकिन है चिराग को गिरा दे और आग लग जाए। रात को हशरातुल अर्ज़ भी आते हैं, वो चूहा भागता हुआ चिराग को ठोकर लगाई और चिराग यानी गया और आपकी चादर से लग गया, तो इसलिए आपने एहतियात हुई, ये रिस्क लेने की जरूरत ही नहीं है। तो किस कदर एहतियात का हुक्म है शरीयत में। और तो वो मैं क्या बता रहा, क्या वाकया हुआ है, बच्चा रख, छोटा सा बच्चा ना दूध पीता, बेड पर है, वही मैले कपड़े लाके रखे हुए हैं, बच्चे को वहीं लिटा दिया। अब बेख्याली में मशीन जो चल रही है ना, वॉशिंग मशीन, कपड़े उठा के डाले तो बच्चा भी उसी में, पता ही नहीं चल रहा जी मासी ने किया या किसने किया। फिर जब खून नजर आना शुरू हुआ और तो पता चला ये तो मर गया है। तो ये सारी गटरों के ढक्कन खुले हुए होते हैं, जब तक कोई गिर के निकलेगा नहीं ना, गटर का ढक्कन बंद करने की तौफीक नहीं मिलेगी। ये वाकया भी मैं कई दफा सुना चुका हूं, हमारे मोहल्ले में गटर था, थोड़ा सा हमसे दूर था वो, तो घर उनका ना, गटर कैसा था, ढक्कन उसका ना ऐसा था, यूं यूं हिलता था, जैसे कराची के गटर के ढक्कन कितने होते हैं, यूं यूं करके हिल रहे होते हैं। अब उसमें कोई पांव रखे ना तो नीचे चला जाए और ढक्कन वापस ऊपर। अब महल्ले वालों को सोचना चाहिए था, खास तौर पे जिनके घर के बाहर हैं, उनको सोना नहीं चाहिए था उस वक्त तक जब तक उसको रिपेयर ना कर दें। भाई कोई भी नहीं, पता है गफलत क्या होती है, देख लेंगे, अभी तो हमने बच्चों पर भी नजर रखी हुई है, बच्चों को बता दिया कि बेटा यहां ना, बस इतना कर लेते हैं, बेटा ये यूं होता है इसलिए यहां नहीं जाना, इतना काफी नहीं है भाई, भागता हुआ किसी बच्चे का पांव आ सकता है। कि हमारे जानने वालों के साथ ये वाकया हुआ, उनका 7 साल का बच्चा, बड़ा खूबसूरत बच्चा था वो, माँ बाप परेशान है बच्चा कहाँ गया, ऐलान हो रहे हैं हमारी मस्जिद से, भाई तलाश कर रहे हैं बच्चा नहीं मिल रहा, इगवा तो नहीं हुआ। फिर पता चला जी किसी ने कहा कि भाई इस गटर में देख लो, किसी का दिमाग ही नहीं जा रहा वहां पे, भाई ढक्कन तो क्या था, बंद था वो, तो खोल के देखा है तो अंदर मरा हुआ, पर क्या गुजरी होगी उस बच्चे पे यार जब अंदर गया हो। तो बहुत ही चित्रौल लगाने वाली चीजें हैं ये मुझे मोहब्बत से समझाने वाली बातें नहीं है ये। तो और भी बड़े केसेस हैं, ऐसे केसेस हैं कि टब रखा हुआ है, बाल्टी रखी हुई है, उसमें पानी है। अब बच्चों की आदत होती है उसमें पानी झांक के देखने की, चलते हुए जाते हैं ना रुड़ते हुए। अब बच्चा यूं यूं करके देख रहा है, लुढ़क गया उसके अंदर, मां को पता ही नहीं है, वो टांगे मार रहा है मार रहा है मार रहा है, बिल आखिर उसकी जान निकल गई। बाद में माएं चीख रही हैं, भाई बच्चा तो कुछ भी कर सकता है, तो आपने ये बेएहतियाती की क्यों है। तभी पता है कत्ले खता पे भी दियत है इस्लाम में, आपसे गलती से बंदा मर गया ना तो माफ नहीं है इस्लाम में कि आपके एक्चुअली गलती हो गई थी। मैं तो बिल्ली का निशाना ले रहा था, इत्तेफाक से वसीम भाई के अलावा कोई और सामने आ गया, मैं तो ये कर रहा था तो वो मुझे क्या पता था बंदा आ जाएगा। एहसास नहीं है क्योंकि जानकर नहीं मारा, लेकिन दियत पूरी की पूरी है कत्ले खता में, और 60 रोजों का कफारा। आपसे गलती से बंदा मर गया ना, गलती से, तो दियत भी देनी पड़ेगी और 60 रोजों का कफारा भी। तभी हमने वो जो खातून नहीं जो यूं पलटी थी और बच्चा मर गया था, उनको कहा भाई दियत भी देनी है बच्चे के वारिसों में, और दूसरी 60 रोजों का कफारा भी। अपना ही बच्चा है लेकिन औरत पे जुर्माना क्या आ रहा है, लगातार 60 रोजे। हालांकि मां को तो तकलीफ ही हुई है ना, लेकिन अल्लाह क्या कहता है, भाई ये मेरी मखलूक पहले है, तुम्हारी औलाद बाद में है। तो ऐसा नहीं है कि आपका बच्चा है तो जो मर्जी मां ऐसे चपेटे रख के मार रही होती है बच्चों को, यार सारी नहीं जो मेरा बयान नहीं सुन रही, वो समझती है हमारा बच्चा है तो जो मर्जी करो। ऐसे ऐसे चपेटे बच्चों को पढ़ते हैं ना, हमारी अम्मा भी बस चिमटे से डराती थी, लगाया नहीं कभी अम्मा ने हमें। जब मेरे घर में वो सब्जी अजीब सी पकी हुई, खंडिया तो खैर बड़ी मजे की होती थी, ऐसी सब्जी पकी तो अम्मा हमारी के खाएगा यही खाएगा तो चिमटा दिखाती थी। मारा नहीं है कि चिमटा लगा दिया, लगे हुए होते तो अभी हमारे तो डेंटिंग पेंटिंग का काम होता हमें। माए ऐसे रख रख के चपेड़े लगाती हैं बच्चों को, ऐसे ताने देती हैं, वो बेचारा डिप्रेशन का मरीज बन जाता है, स्ट्रेस में चला जाता है, मेंटली ग्रोथ ही बेटियों के साथ ज्यादा होता है बाज दफा ये। तो ऐसा नहीं है भाई, आपकी औलाद है तो अब आप चंगेज खान बन के जो चाहे उसके साथ सलूक करो। इस औलाद को अल्लाह के लिए पालोगे तो सवाब मिलेगा, और अगर उसको जानवर की तरह उसके साथ सलूक करोगे तो ये कह के आप कयामत में बरी नहीं हो सकते कि हम माँ बाप थे, हम जो चाहे कर लेते। अभी कुछ दिन पहले की बात है, चंद महीने पहले की, यहाँ एक बच्चा कहीं खेल रहा था, कहीं अब्बा की परमिशन के बगैर आ गया होगा, उसका बाप आया है जो उसको मारा है यार, 8 साल के बच्चे को, ये 10 साल का होगा ज्यादा ज्यादा, कि तू बगैर बताए क्यों किया, इतना मारा है कि सारे महल्ले वाले ना ऊपर से झांक उसको मना कर रहे हैं क्या कर रहे हैं, वो मार मार के लेकर गया। तो ऐसे मौके पे तो पुलिस ही बनती है, समझ रहे हो, इतना दरिंदों की तरह उस तुम मासूम बच्चे को पीट रहे हो, वो चरस नहीं पी रहा, वो हीरोइन नहीं पी रहा यार, घर से बगैर बताए निकल आया। और ऐसे बच्चे फिर घरों से क्या करते हैं, फिर भागते हैं वो। तो बस ये है कि बस जिसकी लाठी उसकी भैंस, चाइना वालों के पास कुत्ते पे इख्तियार है तो कुत्ता उठा के उन्होंने कुकर में डाल दिया, चीखता रहे कोई पूछने वाला नहीं। मुर्गों के साथ भी यही कर रहे हैं, वीडियोस पड़ी हुई हैं, जिंदा मुर्गा है ना, हमें तो अपना पलावा मुर्गा जबा करते हुए तरस आ रहा होता है उसके ऊपर। मेरा शुतर मुर्ग था बेचारा, लंगड़ा हो गया, ठीक ही नहीं होके दिया, तो मुझे बड़ा तरस आ रहा था जिस दिन हम उसको जबा कर रहे थे, और जबा करने के बाद जो रिपोर्ट आई है वो तरस खत्म हो गया। किचन के कप गायब थे, वो उसके पेट से निकले। हमने कहा ये तो बड़ा फंटा, अजीब चीज है, आधा 2 टुकड़ों में था, नया नया खाया था कप उसने, और कुछ कप जो थे चमचे कप प्लेटें वो बजरी की सूरत में ना तहलील हो चुके थे। ये शुतर मुर्ख सब कुछ खा जाता है, ये अजीब ही चीज है भाई ये, तो कप खाएगा, पत्थर खाएगा, चमचे खाएगा, ताला फेंकोगे ना ताला खा जाएगा ये। तो जब ये चीजें निकली ना अंदर से पूरा, दो मैंने तो उसकी तस्वीर भी ली थी, एक कप 2 हिस्सों में डिवाइड हुआ हुआ है। तो अभी यानी साबुत खाया होगा उसने, और वो मैदे ने जाके अभी 2 हिस्सों में डिवाइड किया था उसको। खैर, तो मेरे भाई कमजोर पर तरस खाओ, कमजोर पर जुल्म करने की तुम्हें इजाजत नहीं है। जिंदा मुर्गा, हाँ मैं मिसाल दे रहा था, ऐसा होता है जिंदा मुर्गा खोलते हुए पानी में डाल देते हैं, जिंदा मुर्गा, फिर क्या करते हैं उसको निकालते हैं, वो अभी जिंदा है, उसके पर निकाल रहे हैं। यार पर निकालने के लिए, क्योंकि बॉयल पानी से पर नरम हो जाते हैं ना, इसको इतनी अजियत दे रहे हो यार, तो इसको जबा कर देते, तुम तो जबा के भी कायल नहीं हो, सर पे चोट मार के हलाक कर देते। उसके बाद आप जो मर्जी करो इसके साथ, लेकिन अपनी आसानी के लिए, सिर्फ अपनी आसानी के लिए उस जानवर को किस कदर अजाब दे रहे हैं। तो मेरे भाई, जब हम जहन्नम की आयतें सुनते हैं ना, तो हमें फिरौन पे भी तरस आता है कि अल्लाह ने उसको सुबह शाम, अल्लाह कहते हैं जहन्नम पे जलाऊंगा, लेकिन जब उसकी हरकतें देखोगे ना, जो उसके जुल्म, जो मासूम बच्चों को माओ की गोद से छीनता था और क्या कर देता था, जबा, तो जिसने वो चीखें अपनी आंखों से देखी है ना, वो कहेगा अल्लाह तू दिन में दो दफा आग में जला रहा है, इसको 10 दफा आग में जलाया कर इसको, और इसको मत छोड़ना। पैगंबरों का दिल बहुत नरम होता है, पता है आपको, नूह अलैहिस्सलाम 950 साल तबलीग करते रहे और कौम ने इतना सताया, एक दफा भी नूह अलैहिस्सलाम ने बद्दुआ के लिए हाथ नहीं उठाया। पैगंबरों का जर्फ हमारी तरह नहीं होता, हम तो जरा सी बात पे बड़ी बड़ी एकदम बद्दुआएं निकालना शुरू कर देते हैं ना। माएं क्या कहती हैं, बच्चा जरा सी उल्टी हरकत करे, यानी शलवार में ही बच्चे ने पेशाब कर दिया, तेरी जबान खींच के बाहर निकाल दो। शुक्र है जबान का धमकी दे रही होती है, जबान खींच के, हालांकि पेशाब किया है ना उस बच्चे ने, तेरी जबान खींच के क्या कर दूंगी मैं, मुंह से बाहर निकाल दूंगी, गला काट के मार दूंगी मैं तुझे। तो कैसी धमकियां, हम लोग तो जज्बाती हैं, हम सब ऐसे ही हैं, लेकिन पैगंबरों का जर्फ देखो, 950 साल तक दावत दावत दावत, और कौम ने जो बदतमीजी की है, सूरह नूह भी आज हमने पढ़ी है कि जहां से नूह अलैहिस्सलाम गुजरते कौम क्या करती, उंगलियों में ही उनको चिढ़ाने के लिए ना, उंगलियों कानों में उंगलियां ठोस लेते थे उनको चिढ़ाने के लिए। वो कहते थे मैं तुम्हारी खैरख्वाही की बात कर रहा हूं, मैं तुम्हारे रब की तरफ बुला रहा हूं, युरसिल समा अलैकुम मिदरारा, तौबा करो, वो आसमानों से बारिशें बरसाएगा, तुम्हारी नस्ल में बरकत देगा, खुशियां देगा, मोहब्बतें देगा, उसकी दीन पे आ जाओ। ना ना ना, 950 साल के बाद फिर जब अल्लाह ने कहा ना कि अब कोई मजीद ईमान नहीं लाएगा, फिर नूह अलैहिस्सलाम ने बद्दुआ दी है कि अल्लाह ये काफिर ही पैदा करेंगे, ये अपने जैसे जहन्नमी पैदा करेंगे, तो इनकी अगली नस्ल को बचाने के लिए इनको तबाह कर दे तू, यानी ना पैदा हो ना, ये मर जाएंगे तो मजीद कोई इंसान जहन्नम में जाने के लिए पैदा नहीं होगा, इतना बड़ा जर्फ होता है। तो हजरत मूसा का भी बहुत बड़ा जर्फ था, वो तो और कवीउल कल्ब पैगंबर थे ना, कितना सताया होगा फिरौन ने मूसा को, कितना सताया, इतने मोजज़े दिखा दिए, और अल्लाह इतने जालिम बादशाह के पास जो हजारों बच्चों का कातिल है, हजारों बच्चों को कत्ल कर रहा है, माओ के से छीन रहा है, गुलाम बना के रखा हुआ है, उनसे जुल्म कर रहा है, और ये सब मंजर अपनी आंखों से देख रहे हैं। इसके बाद भी कुरान क्या कहता है, जब फिरौन के पास जाएं, कूला लहू कौल लयीना, ए मूसा नरम बात करना, तंजिया लबो लहजा, शिद्दत वाली जबान इस्तेमाल, बोलो मोहब्बत से। ये किसका जर्फ है भाई, अल्लाह का, जो सबसे, बोलो ना, वो बहुत ही हलीम, अल्लाह का नाम क्या है, हलीम, हलीम का मतलब इंतहाई बर्दाश्त वाला, तो जितनी बर्दाश्त अल्लाह की है इतनी किसी की नहीं। किस कदर यानी अल्लाह का हिल्म है ना, सिर्फ ये नहीं कर रहा कि बच्चों को कत्ल, मखलूक के हुकूक भी अल्लाह के हुकूक भी पामाल कर रहे हैं। अल्लाह के हुकूक कैसे भाई, तुझे खुदा ने पैदा किया, तू लम्हा बलम्हा उस अल्लाह का मोहताज है, आज तुझे बीमार करना चाहे तो ठीक नहीं कर सकता अपने आप को, आसमान से बारिशें बंद कर दे तो तेरी औकात 2 दिन में सामने आ जाएगी, ये सारी हुकूमत तेरी खत्म हो जाएगी, जमीन से तनावर दरख्त पैदा कर रहा है, तेरी मां की छातियों में दूध पैदा किया था जब तू पैदा हुआ, इतने एहसानात अल्लाह कर रहा है, और तुझे पता है मैंने मर के वैसे भी खत्म हो जाना है, दावा क्या कह रहा है, अना रब्बुकुमुल आला, मैं तुम्हारा रब हूं, खुदा कौन है, गॉड कौन है, मैं हूं, और मामूली रब नहीं हूं, अल आला, सबसे आला और बरतर, मुझसे बड़ा इस कायनात में कोई भी नहीं है। अल्लाह चाहता फौरन अजाब दे देता ना कि तू क्या बातें क्या कर रहे हैं, लेकिन अल्लाह ने मूसा कलीमुल्ला को कहा, कूला लहू कौल लयीना, ऐ मूसा नरम लहजे में बात करना, बताओ इससे ज्यादा बर्दाश्त किसी में हो सकती है, और आगे क्या जुमला और अजीब, लअल्लहू यतज़क्करू औ यख्शा, शायद के वो नसीहत हासिल कर ले, शायद के वो इस सारे जुर्मों से, बोलो तोबा कर ले। अल्लाह के जिम्मे नहीं था उसको मोहलत देना, क्योंकि उसको पता था जो मैं कर रहा हूं गलत कर रहा हूं, मोहलत उसको दी जाती है जिसके पास नॉलेज ناؤ پھر کس قدر ستایا موسیٰ علیہ السلام کو, کتنا ستایا ہے, اتنا ستایا کہ جب معجزے دیکھتا تھا نا تو کہتا تھا جادوگر, اللہ نے کہا چلو جادوگروں سے مقابلہ کروا دیتا ہوں. ہار گئے جادوگر, جادوگروں نے کہہ دیا کہ یہ جادوگر نہیں ہے. فرعون نے کہا نورا کشتی ہے, ملے ہوئے تھے تو بھائی نورا کشتی تو مفاد میں ہوتی ہے نا. تو فرعون نے کہا میں تم سب کو مار کے قتل کر دوں گا, قتل کر دیا, جادوگر پیچھے نہیں ہٹے, ثابت ہو گیا کہ نورا کشتی بھی نہیں ہے. مفاد کی جنگ ہوتی تو بھائی جو سیاسی لوٹے ہوتے ہیں وہاں پیسے مل رہے ادھر لڑک گئے, وہاں پیسے مل رہے ادھر لڑک گئے. تو یہ تو کہہ رہے قتل کرتے ہم پھر بھی کس کے ساتھ ہیں, موسیٰ کے ساتھ. اس نے قتل کر دیا پھر بھی کس کے ساتھ, موسیٰ کے ساتھ. یہ اشکال کا بھی اللہ نے جواب دے دیا. پھر اللہ نے کیا کیا کہ بھائی یہ لوگ چونکہ ان کے پیٹ بھرے ہوئے ہیں, انہوں نے آزمائشیں دیکھی نہیں ہیں, خوشیاں ہی خوشیاں دیکھی ہیں, تو اللہ نے کیا کیا فرعونیوں کی ہدایت کے لیے سامان کہ بھائی ان کو تھوڑا غم دو. غم میں بعض دفعہ انسان اللہ کو یاد کر لیتا ہے, یہ بھی کس کی رحمت تھی, اللہ کی. تو ان پر مصیبتیں آنا شروع ہوئیں. جب مصیبتیں آتی تو بجائے توبہ کرنے کے ٹینشن میں آتے اور حضرت موسیٰ سے آ کے کہتے کہ خدا سے کہو کہ یہ مصیبت دور کر دے تو ہم تجھ پر ایمان لے آئیں گے. حضرت موسیٰ کہت کو امیدیں ہو جاتی ہیں, بھائی اب ایمان لانے والے ہیں, اب بنی اسرائیل پہ ظلم ختم کرنے والے. اور ہاں تو پھر کیا ہوا, جب وہ یہ کہتے نا, قرآن کہتے جب ہم کشفنا عنہم الرجز, جب ہم ان سے عذاب کو دور کرتے, اذا ہم ینکسون, وعدہ توڑنے میں دیر نہیں لگاتے, فوراً توڑ دیتے, مکر جاتے, فوراً مکر کے. بھائی یہ تو نیچرل ہے, قوموں پہ مصیبتیں بھی آتی ہیں اور مصیبتیں بولو دور بھی ہوتی ہیں, یہ تو ہو گئی دور. یہاں تک کہ جب پے در پہ مصیبتیں آنا شروع ہوئی ہیں نا, مصیبتیں آتی ہیں, پھر وہ یہ الزام لگا دیا یہ موسیٰ جادو کی وجہ سے یہ سب کچھ کر رہا ہے, یہ جادو کے زور سے کر رہا ہے. ہر طرح سے جب سمجھا لیا, بھائی تو تو کچھ سمجھنے کے لیے تیار ہے ہی نہیں, اور پھر ظلم کم کرنے کے بجائے ظلم اس نے بڑھا دیا. کیوں, جب حق ابھرنا شروع ہوتا ہے نا تو باطل اس کو دبانے کے لیے جب دلائل کی دنیا میں ہارتا ہے تو اوچھے ہٹکندے اور زیادہ استعمال کرنا شروع کر دیتا ہے. کس قدر ستایا ہے, کس قدر ستایا ہے. اس کے بعد جا کے پھر موسیٰ علیہ السلام نے بدعا کی ہے, جو رحم دل تھے حضرت موسیٰ علیہ السلام. جیسے میں نے کہا نا میرا دل چاہ رہا تھا جس نے کتے کو لٹکایا ہے نا اس کو لٹکا کے اس طرح جلایا جائے پھر پتا چلے گا, ایسا نہ کوئی آپ جلانا شروع کر دیں کسی کو. ایک جذبات ہیں, کرتا میں بھی نہیں ایسا, کہ چائنا والا ہوتا میں اس کو اٹھا کے لٹکاتا, وہ پولیس آ کے مجھے تین دفعہ لٹکا دیتی. لیکن دل یہ چاہ رہا تھا, دل کے جذبات کیا ہوتے ہیں, دل کے جذبات یہی ہوتے ہیں. تو موسیٰ علیہ السلام کو نے جب دیکھا نا یہ کچھ فرعون کر رہا ہے, تو ایک وقت کے بعد جا کے پتا ہے موسیٰ علیہ السلام نے کیا دعا مانگی ہے, ربنا آتیت فرعون وملأه, سورہ یونس میں ہے, زینتا واموالا فی الحیات الدنیا. اے اللہ تو نے فرعون کو بڑی طاقت دی, بہت عیاشی دی ہے تو نے فرعون کو. اے اللہ اس عیاشی سے صرف یہ گمراہ نہیں ہو رہا, قوم بھی کیا ہو رہی ہے گمراہ. کیونکہ لوگ غریب کو چھوڑ کے کس کے پیچھے جاتے ہیں, دولت مند کے پیچھے. یہ نہیں دیکھتے کہ حق پر کون ہے, یہ نہیں دیکھتے کہ حق پر کون ہے. تو ربنا لیضل عن سبیلک, ربنا اطمس علی اموالہم واشدد علی قلوبہم. اے اللہ تجھ سے دو دعائیں مانگ رہا ہوں, ایک اس کے مال کو برباد کر دے, اتنا ظلم دیکھا نا اپنی آنکھوں سے, واشدد علی قلوبہم, اور اے اللہ اس سے توبہ کی توفیق سلب کر لے, ایسا نہ ہو کہ اب یہ توبہ کرے اور تو اس کے سارے گناہ معاف کر دے. نہیں آئی بات, کیونکہ اللہ کا قاعدہ ہے نا کہ جو توبہ کرے گا کتنا ہی بڑا مجرم ہو, یہ بھی دیکھو کتنا بڑا ظرف ہے اللہ کا بھائی, کتنا ہی بڑا مجرم ہو سارے گناہ کیا ہیں, تو اب ایسا نہ ہو کہ یہ کمبخت, اتنا ظلم اس کمبخت نے کیا ہے اور اتنا ضدی, اتنا ہٹ دھرم, تو اللہ کا, اے اللہ تیرا قانون تو چینج نہیں ہو سکتا کہ جو توبہ کرے میں معاف نہ کروں. میں تجھ سے یہ دعا تو نہیں کرتا کہ یہ توبہ کرے پھر بھی معاف نہ کرنا, یہ تو تیرا قانون ہے. میں یہ دعا کرتا ہوں اس کے دل کو ایسا سخت کر دے پتھر کی طرح, اس میں توبہ کی توفیق ہی اس سے کیا ہو جائے سل, ایسی مہر لگا دے اس کے دل کے اوپر, امکان ہی ختم ہو جائے کہ یہ توبہ کرے گا. اللہ نے کیا کہا, اجیب دعوتکما. ہارون علیہ السلام نے بھی اس دعا پہ آمین کہا تھا نا, تو اللہ نے کہا اے موسیٰ اور ہارون تم دونوں کی دعا میں نے قبول کر لی ہے, اب اس کو توبہ کی توفیق اس کا دل میں اتنا سخت کر دوں گا جو تھوڑی بہت اس میں کبھی کبھی خیال آ جاتا تھا نا اس کو توبہ کرنے کا, وہ خیال بھی کیا ہو جائے گا, ختم, اور یہ تباہ بھی ہوگا اور اس کو توبہ کی توفیق بھی نہیں ملے گی. تو اتنا بڑا ظرف ہے. اس کے بعد اللہ کا حق بنتا ہے کہ ایسے شخص کو کہاں ڈال دے اٹھا کے, ہمیشہ کی آگ میں. پھر اللہ کہتے ہیں ہم نے جب پھر بنی اسرائیل کو موسیٰ علیہ السلام جب رات کو لے کے نکلے ہیں تو بھی فرعون کے پاس آپشن تھا کہ کمزور لوگ ہیں, بھاگ رہے ہیں نا, بارڈر کراس کر رہے ہیں, کرنے دو یار, تمہاری حکومت تو نہیں جا رہی نا, تم تو پھر بھی ایک گورنمنٹ ہے تمہاری. نا 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 نا, طاقت کے نشے میں نہیں بھائی. وہی قصہ, ایک بندر کا ہاتھ ایک بوتل میں پھنس گیا نا, چوری کر رہا تھا, بوتل میں کچھ انگور پڑے ہوئے تھے. اب کیا کرتا ہے وہ بندر کمبخت, کہ اگر وہ تھوڑے سے بادام یا انگور جو بھی تھے نا چھوڑ دیتا ہے نا, انگور یہ کشمش تھی تو تھوڑے سے کشمش چھوڑ دے تو مٹھی چھوٹی ہو جائے گی, بوتل سے ہاتھ باہر نکل آئے گا, لیکن کشمش کی مقدار کیا ہو جائے گی, کم. اور کر بھی چوری رہا ہے, اس کو پتا ہے مالک سے پٹوں گا میں. اب دوسرا بندر اسے کہہ رہا ہے کہ ابے تھوڑے سے چھوڑ دے اور ہاتھ باہر نکال لے, کم از کم اس وقت پٹنے سے تو بچ جائے گا. وہ کہہ رہا ہے نہیں, میں پورے سارے کشمش ایک ہی دفعہ میں نکالوں گا. تو پھر تو پٹے گا کہ نہیں پٹے گا؟ وہی ہوا, مالک آیا, اس نے دیکھا یہ تو چوری کر رہا ہے, یہ تیرے لیے تھوڑی میں نے کشمش رکھی ہوئی ہے. تو یہی حال کس کا ہوا؟ فرعون کا. یہی بہت سے لوگوں کا حال ہے بھائی. اب بنی اسرائیل بھاگ رہے ہیں, جانے دے یار, کہ تمہاری تو اسٹیبل گورنمنٹ ہے نا, تمہیں کیا نقصان ہو رہا ہے ان سے. نا 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 نا, فرعون نے منادی کرائی بھائی, بھاگنے بھی نہیں, پٹو, مار کھاؤ اور جاؤ بھی نہیں یہاں سے. یہی آج فلسطین میں ہو رہا ہے, بارڈر بھی کراس نہیں کرنے دے رہے ان کو, غزہ والوں کو بارڈر بھی سیل کیا ہوا ہے. تو بھائی اللہ غافل نہیں ہے, ایسا نہیں ہے کہ اللہ کو پتہ ہی نہیں کہ کیا ہو رہا ہے دنیا میں. تو جب وہ گیا ہے اور پھر اللہ نے آخری چانس بھی دیا فرعون کو, وہ چانس کیا تھا, فرعون کے سامنے معجزہ ظاہر ہوا ہے کہ دریا بیچ میں سے پھٹا ہے. دنیا میں کبھی ایسا ہوتا ہے بھائی کہ کسی قوم کے لیے دریا, کتود العظیم, قرآن کہہ رہا ہے لہریں جو تھی نا, ایک ادھر پہاڑ بن گیا اور ایک ادھر پہاڑ, لہریں آ رہی ہیں, جمع ہو رہی ہیں, یعنی دونوں طرف سے لہریں جمع تو ہو رہی ہیں لیکن پہاڑ کی شکل میں اوپر اوپر کو جا رہی ہیں, بیچ میں خشکی. اتنا بڑا معجزہ اس کمبخت نے دیکھا. اب تو بھائی تو مان جا کے یار, ان کے ساتھ کون ہے, ایسے جادو کہاں ہوتے ہیں یار کہ سارے کام ہی جادو سے ہو رہے ہوں. جادوگروں کی اپنی بیویاں بھاگی بھی ہوتی ہیں گھروں سے, کوئی تمہاری بیوی تمہارا سنگ دل محبوب قدموں میں لائے گا, اپنے والوں کو گھر میں نہیں رکھ سکتا. کوئی بھی جادوگر کہا کرے نا سنگ دل محبوب قدموں میں, بولے تیری کہاں ہے آج کل, تو یہ بتا خالی. تو پھر راستہ بنا ہے, موسیٰ علیہ السلام گزر گئے, کمبخت کو سمجھ نہیں آ رہی, ابے بھائی اللہ نے ان کے لیے یہ راستہ کھولا ہے, آخری مہلت دی جا رہی ہے کہ اللہ کس کے ساتھ ہے, ان کے ساتھ, بھاگنے دے, اب تو واپس پلٹ جا یہاں سے. نہیں, وہی کہ پوری کشمش چاہیے مجھے, ٹھیک ہے نا. بدبخت آدمی, اس نے اپنی پوری فوج کو کہا, اور میں بار بار کہتا ہوں کہ ان لیڈروں پہ ہمیں افسوس نہیں ہوتا جو تمہیں گمراہ کر رہے ہیں, افسوس عوام پہ ہوتا ہے کہ جو ان لیڈروں کی, جو سیکولر لوگ ہیں نا, لبرل لوگ ہیں جو تمہیں مذہب سے دور کر رہے ہیں, تم ان کی باتوں میں آ رہے ہو کہ بات تو بندہ صحیح کہہ رہا ہے, بات تو بندہ صحیح کہہ رہے. تو فرعون کے بھی پیچھے وہ جو مہنجو تھے نا بے وقوف, وہ بھی سارے منظر دیکھ رہے ہیں. ابے اللہ کو چھوڑ کے باپ کس کو, یعنی خدا کس کو بنایا ہوا ہے, فرعون کو. تبھی میں آج کل کے اسکالرز کے بارے میں کہتا ہوں, تم لوگوں نے اتنے بڑے بڑے ائمہ مجتہدین کو چھوڑ کر کس کو باپ بنایا ہوا ہے آج کل کے لوگوں کو, جن کے پاس پراپر علم بھی نہیں ہے. یہ بالکل یہی حساب ہے یہاں بھی, یہی حساب ہے یہاں. تو اتنی بڑی تعداد فرعونیوں کی, وہ سب فرعون کو لائک کر رہے ہیں. جب لائک کا بٹن دب رہا ہے تو کس کے لیے دب رہا ہے؟ فرعون کے لیے. موسیٰ کے لیے ایک لائک بھی اس قوم میں نہیں یار. دو چار لائک آئے تھے, ان کو اللہ نے بچا لیا, کچھ فرعونی مسلمان بھی ہوئے تھے. اس پورے لشکر کے ساتھ بے غیرت خود بھی پانی میں اترا, اور اس کی جو اس سے بڑی بے غیرت قوم تھی وہ اندھی تقلید میں, وہ بھی کہاں اتر گئی, اسی کے ساتھ اتر گئے. اللہ کہتے ہیں ہم نے دونوں پارٹوں کو ملا دیا. اور یہ جو فنٹر لوگ ہوتے ہیں نا, یہ ہوتے بڑے بزدل ہیں, وہ اندر سے کیا ہوتے ہیں, بزدل. تبھی فرعون کو جب ایک غوطہ لگا ہے نا, सारा तकबर सेकंडों में निकल गया। फिर पता है क्या कहता है, आमंतु अन्नहु ला इलाह इल्लल्लजी आमनत बिही बनू इसराइल। क्या अंदाज है देखो, कह रहे मैं ईमान लाया, अन्नहु में हु जमीर शान है, इसका मतलब होता है बात ये है कि, हु जमीर का मतलब क्या होता है, जब इसका मर्जे नहीं होता ना तो ये जमीर किस्सा जमीर शान कहलाती है, जो अरबी ग्रामर जानते हैं उनको पता है। इसका मतलब होता है बात ये है कि, जैसे कुरान कहता है इन्नहु मन यत्तकी वयस्बिर, बात यह है कि जो तकवा इख्तियार करता है सबर करता है। तो ये जब किसी बात को बड़े एहतमाम से बताया जाता है ना तो हम कहते हैं बात यह है कि। तो पहले तो मुंह से सारी जिंदगी एक दफा नहीं फूटा कि मैं अल्लाह पे ईमान लाया, अब क्या कह रहे हैं, बात यह है कि आमंतु मैं ईमान लाया, किस बात पर, ला इलाह इल्लल्लजी, कोई माबूद नहीं है, ये भी नहीं कि इल्लल्लाह सिवाय अल्लाह के, नहीं सिवाय उस खुदा के जिस पे बनी इसराइल ईमान लाए। एल यानी अल्लाह, मैं ये लोग जो है ना इनका जो खुदा है ना, ताकि फरिश्तों को बात समझने में किसी किस्म की कंफ्यूजन बोलो ना हो। जो अजाब देने के फरिश्ते हैं ना भाई, वो कहता मैं अल्लाह पे ईमान लाया तो फिरौन को डरता, फरिश्ते कहेंगे भाई तू तो अपने आप को ही अल्लाह समझता है, तो हम अभी कंफ्यूज हैं, ठीक है ना, और इतना अभी टाइम हमारे पास है नहीं, तेरे मौत का वक्त आ गया है। तो वो कह रहे हैं नहीं, मैं जरा डिटेल में आपसे बात करना चाहता हूं, ठीक है, डिटेल में क्या करना चाहता हूं, डिटेल में बात करूं कि मैं ईमान लाया। अच्छा ये भी कह सकता था मैं ईमान लाया उस खुदा पर जो आसमानों पर है, तो फिरौन को ये खतरा था ऐसा ना हो फरिश्ते समझे भाई हर कौम में खुदा होता है तो पता नहीं कौन से वाले खुदा की बात कर रहा है। तो बहुत ही टू द पॉइंट के भाई मैं ईमान लाया उस अल्लाह पर जिस पर बनी इसराइल ईमान लाई है, और मैं ये भी इकरार कर रहा हूं कि सिर्फ वही है, उसके अलावा कोई भी नहीं है। और इस जुमले से पहले क्या कह रहा है, बात। हमारे उस्ताद जब इस आयत का तर्जुमा करते थे ना, हम जब दर्स पढ़ रहे थे तो हमारे उस्ताद जब तफसीर पढ़ा रहे थे, मुझे जब भी इस आयत पे मैं पहुंचता हूं मुझे अपने टीचर का वो स्टाइल याद आ जाता है। तो वो कह रहे थे ये ऐसे ही है जैसे किसी चोर को पकड़ के आप कूट रहे हो, तो चूं कह रहे बात तो सुन रहे यार दो मिनट के लिए भाई काइंडली। वो डायरेक्ट ये नहीं कहता मैं चोर नहीं हूं, क्योंकि ऐसे तो कोई मानेगा नहीं ना उसको, कह रहे फिर पिट क्यों रहा है तो चोर नहीं है, कह रहे बात तो सुनो यार। इससे आदमी का जहन जाता है शायद कोई डिटेल है इसके पास, तो वो बड़े पूरी नकल उतार के सबक पढ़ाते थे। फिरौन ने कहा भाई एक्चुअली तो मैं लगा रहा हूं ना भाई, जरा बात तो सुनो यार, अभी क्या है यार वो क्यों रहे हो यूं यूं करके, मुझे बात तो सुनो ना यार। बंदा पहले बात सुनता है किसी की, उसके बाद जो कर लेना जो दिल में आए कर लेना, लेकिन पहले बात तो सुनो। आते ही कूटना शुरू कर दिया, कितनी डिटेल से तफसील से ईमान ला रहा है। इस तफसील से कोई भी ईमान मैंने नहीं किसी गैर मुस्लिम को देखा इतनी डिटेल से ईमान ला रहा हो, ठीक है ना, कलमा पढ़ता है मोमिन हो गया, एक गौता लगा है उसके। तो अल्लाह क्या फरमाते हैं, आल आना अब, वक़द असैत कबलू, इससे पहले नाफरमानी करता रहे ना ना। अल्लाह कहते हैं आम लोगों को एक सजा मिलती है जहन्नम की आग, तुझे क्या सजा मिलेंगी, दुनिया की सजा भी और आखिरत की सजा भी। आखिरत की सजा तो कुरान ने बयान की, अन्नार आग है, युरदूना अलैहा गुदुवन व अशिया, जिसपे वो सुबह और शाम जलाया जाता है। वयौम तकूमु सा, ये बरज़ख का अजाब है जो अभी भी हो रहा है फिरौन को, और जिस दिन क्यामत कायम होगी हमेशा के लिए आग में दाखिल कर दिया जाएगा। और दुनिया का अजाब क्या है, अल यौम नुनजी का भी बदनी का, लोगों की यादगारें महफूज होती हैं, लोग कहते हैं ये वो शख्स है जिसने ये चीज ईजाद की थी, देखो ये इसकी यादगार है, लोग देखते हैं ना ये फला की है ये फला की है। जैसे इब्राहिम अलैहिस्सलाम का अल्लाह ने तज़किरा, जब भी नाम आएगा तो सलाम भेजेंगे लोग, अल्लाह कहते हैं अल यौम नुनजी का भी बदनी का, मैं तेरे जिस्म को क्या कर लूंगा महफूज, लितकून लिमन खल्फका आया, ताकि तेरे बाद दुनिया में कोई भी खुदा के अहकाम से तकब्बुर करने वाला पैदा हो ना तो दुनिया कहे कि एक शख्स था जिसको हिस्ट्री ने भुलाया नहीं है, बल्कि उसकी बॉडी को भी म्यूजियम में महफूज किया हुआ है, ताकि ये हिस्ट्री सिर्फ आसमानी किताबों में ना रहे, एक मुशाहिदे पर मबनी एक तारीखी सबूत हो। अब जब फिरौन की बात होती है कौन, वो जो मिस्र के म्यूजियम में रखा हुआ, कहते हैं ना लोग, तो अल्लाह कहते हैं तेरे जिस्म को महफूज कर लूंगा मैं, ताकि तू बाद वालों के लिए इबरत का نشان بن جائے. لیکن بھائی عبرت جیسے فرعون کو نہیں ہوئی اور جن کو ہونی تھی فرعون کی بیوی کو ہو گئی عبرت, جو اس عیاشی میں پلی ہے محل میں, ایسی عبرت ہوئی کہ قتل ہو گئی لیکن ایمان کو نہیں چھوڑا اس نے. تو آج بھی ایسا ہی ہے, جس کو ہونی ہوتی ہے اس کو فرعون کی لاشیں دیکھنے کی ضرورت نہیں ہوتی, وہ چھوٹی چیزوں سے بھی ہو جاتی ہے. جس کو نہیں ہونی ہوتی ان کے دل ایسے پتھر بن جاتے ہیں, وہ دن رات اللہ کی نشانیاں دیکھیں اس کے باوجود بھی ان کو عبرت نہیں ہوتی. تو وقت کافی زیادہ ہو گیا, میں اس کو یہیں ختم کرتا ہوں. اللہ سے دعا ہے کہ اللہ تعالی ہمیں قرآن پر عمل کرنے کی, برائیوں سے بچنے کی اللہ توفیق. آج خواتین کا سب سے بڑا جرم بے پردگی ہے. اس سوسائٹی میں بے حیائی پھیلانے کی سب سے بڑی ذمہ دار کون ہے؟ عورت. حج ہو رہے ہیں, عمرے ہو رہے ہیں, سب کچھ ہو رہا ہے, پردہ نہیں ہو رہا عورت سے, پردہ ہی نہیں ہو رہا. کزنوں سے پردہ نہیں ہو رہا, چچا زاد بھائی دیوروں سے پردہ نہیں ہے, بوائے فرینڈ تو ایسے کلچر ہے ہر ایک سے فری. بھائی عورت پر اللہ نے جو سب سے بڑا حکم لاگو کیا ہے وہ کیا ہے؟ وہ پردہ کرے. لیکن وہی تکبر ہے, ہم نے ملانی تھوڑی بننا ہے, ہم نے ملانی تو ٹھیک ہے بھائی, ایک دن آپ کا بھی جنازہ قبر میں بولو اترے گا, تو دیکھتے ہیں پھر کیا ہوتا ہے وہاں پہ. قبر میں سب نے اترنا ہے, فرعون بھی پڑا ہوا ہے وہ میوزیم میں, جا کے آپ دیکھ لو اس کو, اس سے خیریت پوچھو خیریت کا جواب نہیں دے گا, صحیح ہے نا. اس سے حال احوال پوچھو جواب نہیں دے گا, اس سے پوچھو کیسے ڈوبے تھے کوئی جواب نہیں ہے, بزبان حال بتا رہا ہوگا بھائی یہ فنٹر گیری دنیا کی ہے, جب پھٹے پہ لیٹا تو سب بولو نا ختم. تو اس پہ لیٹنے سے پہلے اگر ہدایت مل جاتی ہے تو ٹھیک ہے, لیٹنے کے بعد تو بھائی فرعون کو بھی مل گئی تھی, ہم سب کو مل جائے گی. اللہ تعالیٰ سمجھنے کی عمل کی توفیق عطا فرمائے. سوال دے دیں جلدی سے. میرے والد صاحب مجھے پارٹ ٹائم رات کو جاب نہیں کرنے دے رہے, کیا ان کے خلاف جانا جائز ہے؟ کیونکہ ضرورت ہے. ضرورت ہے تو ٹھیک ہے بھائی کر سکتے ہو, مجبوری ہے پیسوں کی, پیسے نہیں ہوں گے تو کل ابا ہی مشکل میں پڑیں گے, لیکن کوشش کرو ابا کو منا لو کسی طریقے سے. میرے چاچو کو ڈاکٹر نے کہا کھایا پیا کرو, چاچو میرے ابو کی جائیداد کھا گئے. قطع تعلق کی کوئی گنجائش نکالیں. بس دور سے سلام دعا رکھیں ہلکی پھلکی, بالکل قطع تعلق تو ٹھیک نہیں ہے نا. مفتی صاحب کیا یہ کیا لکھا ہوا ہے, شتر مرغ کھانا جائز ہے؟ سیب کے سیٹھ کے شتر مرغ کھانا نہیں بھائی, کسی کا مال کھا نہیں سکتے. دوران حج فرسٹ فلور پہ گاڑیوں میں طواف کروایا جائے گا, کیا گاڑی میں طواف جائز ہے؟ جائز ہے بھائی, نبی نے اونٹنی پہ بیٹھ کے بھی طواف کیا ہے, لیکن پیدل زیادہ افضل ہے. قادیانی لڑکا اگر کچھ مسلمان لوگوں کے سامنے کلمہ پڑھ کے مسلمان ہو گیا, اس کی کسی مستند مدرسے سے سند لینا لازم ہے؟ ویسے تو جو مسلمان ہو جائے بغیر سرٹیفکیٹ کے بھی مسلمان ہے, لیکن ہمیں ظاہر کا کیا پتا, دل کا کیا پتا. تو جب سند مل رہی ہے بنوری ٹاؤن سے سرٹیفکیٹ لے لو تاکہ ہمیں پتا چل جائے کہ آپ سچی مچھی میں ہوئے ہو, ورنہ کیا پتا ادھر مسلمان ہو ادھر آپ ادھر قادیانیوں سے بھی ادھر قادیانی بنے ہوئے ہو تو ہمیں ادھر الو بنا رہے ہو ہمیں بیٹھ کے. تو اس لیے کوئی مسلمان ہوتا ہے تو سرٹیفکیٹ لے لیں تاکہ پکا کام ہو, پھر آئی ڈی کارڈ میں بھی اپنا مذہب چینج کرائے, ورنہ اس معاملات میں پھر اس پر بھروسہ نہیں کیا جا سکتا. ایک غیر مسلم مسلمان ہوا تھا, کسی لڑکی سے شادی کرنا چاہ رہا تھا, کہہ رہے میں دل سے ہوا. میں نے کہا بھائی ہمیں نہیں پتا آپ دل سے ہوئے کیوں نہیں ہو, لیکن آپ آئی ڈی کارڈ میں اپنا مذہب چینج کرو, پھر اس لڑکی سے ہم آپ کو نکاح کرنے دیں گے, ورنہ کسی کی زندگی سے آپ کو کھیلنے کی اجازت نہیں. وہ آئی ڈی کارڈ میں چینج نہیں کر رہا تھا. ہم نے کہا ٹھیک ہے پھر اناؤنس کرو, کھلے عام بتاؤ. کھلے عام بھی نہیں بتا رہا. تو اب ہم تو ظاہر کے مکلف ہیں نا, ہمیں کیا پتا دل میں کون کیا ہے کسی کے. مفتی صاحب میں ایک لڑکی کو پسند کرتا ہوں, وہ بھی کرتی, ہم نکاح کرنا چاہتے ہیں, اگر نکاح کر لیں گھر والوں کو بعد میں بتا دیں, اس صورت میں کیا کیا جائے؟ ابھی عمر 19 سال ہے بھائی, 19 سال لڑکی کی بہت کم عمر ہوتی ہے, لڑکیوں کو عقل نہیں ہوتی اور لڑکے میں شہوت چڑھی ہوئی ہوتی ہے دماغ پہ. جب باپ سے چھپ کے نکاح ہوتا ہے پھر لڑکا لڑکی کے جذبات سے کھیلتا ہے, بہت واقعات سامنے آئے ہیں. کیونکہ جب ارینج میرج ہوتی ہے نا تو پھر چھوڑنا آسان نہیں ہوتا, یہاں تو لڑکیوں کی زندگیاں تباہ کر دیتے ہیں, بہت سارے کیسز آئے ہیں سامنے. اب وہ بتائے گی تو پکڑی جائے گی, پھر مرد جب اس سے نا دل بھر چکا ہوتا ہے تو ایک عجیب سچویشن میں لڑکیوں کا بیڑا غرق ہوتا ہے, مرد کا کچھ نہیں ہوتا. اس لیے میں لڑکیوں کو کبھی بھی یہ مشورہ نہیں دیتا. پکی عمر ہو 40-45 سال ہے, بیوہ ہے, بچوں والی ہے, اس کے خاندان والے ظلم کر رہے ہیں, نکاح نہیں کرنے دے رہے ہیں, وہ میچور عورت ہے, وہ اگر کرے گی بھی تو 20 دفعہ سوچ سمجھ کے کرے گی یہ کام. لیکن یہ جو 19-20 سال کی کچی عمر کی لڑکیاں ہیں, ان کو قطعا یہ مشورہ نہیں دیا جا سکتا. 5 دن سے احتلام ہو رہا ہے مفتی صاحب, دن رات احتلام ہو رہا ہے. میں مفتی صاحب ہوں, حکیم صاحب نہیں ہوں, سمجھ رہے ہو؟ حکیم صاحب سے پوچھو. ڈاکٹر تو کہتے ہیں کچھ بھی نہیں ہوتا, دن میں 10 دفعہ بھی احتلام ہو جائے, یہ ایسا نہیں ہے. ایک ایج جو ہے نا, ایج 13 سے لے کے 18 سال تک کی ایج, اس میں اگر بہت زیادہ کنٹینیو احتلام ہوتا رہے تو صحت کو نقصان ہوتا ہے. کچھ باتیں حکیموں کی ٹھیک ہوتی ہیں, ڈاکٹروں کی ٹھیک نہیں ہوتی. بہت ہم نے زندگی میں بہت سارے حکیموں سے بھی واسطہ پڑا ہے, ڈاکٹروں سے بھی واسطہ پڑا ہے. کچھ باتیں ڈاکٹر کہتے ہیں بالکل حکیموں کی مانتے ہی نہیں تھے, بعد میں ماننا شروع کر دیا انہوں نے. تو وجہ اس کی ہے, گروتھ کی ایج ہے نا یہ. تبھی تو 18 سال سے پہلے آپ کو جم بھی نہیں جانے دیا جاتا, بہت زیادہ ایکسرسائز بھی آپ کو نہیں کرنے دی جاتی, اور آپ کو بلڈ بھی نہیں دینے دیا جاتا 18 سال سے پہلے. تو ایک تو نیچرل ہے احتلام کا ہونا, وہ تو ٹھیک ہے, وہ تو بالغ ہوتے ہی لڑکے کو شروع ہو جاتے, لیکن بہت زیادہ ہو رہا ہے نا مسلسل, تو اس میں اگر میڈیسن لے کے اس کو روک لیا جائے تو ہمارا مشاہدہ ہے لڑکوں کے بارے میں کہ وہ تھوڑی باڈی ان کی صحت مند ہونا شروع ہو جاتی ہے. البتہ شادی ایک ایسی چیز ہے, اس سے کوئی نقصان نہیں ہوتا, کیونکہ اس سے انسان سیٹسفائی ہو جاتا ہے, اور وہ اس طرح ہوتا بھی نہیں ہے نا کہ دن میں 3-4 دفعہ. احتلام میں تو 3-4 دفعہ ہوتا ہے, شادی میں بہت مشکل ہے. یہ ہوگا بھی تو شادی کے پہلے ہفتے میں ہو جائے گا, ایک مہینے میں ہو جائے گا, وہ پھر نیچرل اس میں اس کی جو روٹین وہ بن جاتی ہے, جو ایک نیچرل اس کی باڈی کی ریکوائرمنٹ ہے. تو یہ جو 18 سال تک کی عمر ہے, یا 20-22 سال تک کی عمر ہے, یہ آپ کی گروتھ کی ایک ایج ہوتی ہے. تو اس میں بہت زیادہ کثرت سے ہونا یہ صحت کے لیے نقصان دہ. ہمارے یہاں اکثر گوروں کی تحقیق کو لیا جاتا ہے, گوروں میں احتلام ہوتا ہی نہیں ہے, بہت کم ہوتا ہے, اس لیے کہ وہ 13 سال سے ہی وہ زنا کرنا شروع کر دیتے ہیں, ان کی یہ مسائل ہی نہیں ہے. وہ تو 13 سال کے بعد 13-14 سال میں گرل فرینڈ ہوتی ہے, اور وہ زنا, اور وہ جو ان کے تو جب کسی کا نکاح ہوتا ہے تو اس کے جذبات ٹھنڈے ہو جاتے ہیں, وہ نیچرلی اتنا اس کو نائٹ فال ہوتا ہی نہیں ہے. لیکن اگر نکاح نہ ہو تو بہت زیادہ, پھر اگر کسی کو احتلام ہو رہا ہوتا ہے تو میں وہ باتیں نہیں کر رہا جو حکیم ڈراتے ہیں کہ ہڈیوں کا جوس نکل گیا اور ختم ہو گیا, شادی کے قابل نہیں ہے, ایسا کچھ بھی نہیں ہوتا, اتنا نقصان نہیں ہوتا. بس ایسا ہی ہوتا ہے کہ آپ کی ایج ابھی 18 سال سے کم تھی اور آپ جم جا کے بہت زیادہ ویٹ اٹھا رہے ہیں, تو ظاہر ہے ابھی تو آپ کی بڑھنے کی عمر ہے نا, 13-14 سال آپ کی ایج ہے ابھی, تو آپ جو کھائیں گے وہ آپ کا ماس بنے گا, اس سے آپ کا قد بڑا ہوگا, یہ ساری چیزیں ہوتی ہیں. تو اس میں آپ نے جا کے حد سے زیادہ ویٹ اٹھانا شروع کر دیا, بہت زیادہ دوڑنا شروع کر دیا, آپ بلڈ دے رہے ہیں ہر دوسرے مہینے, تو 18 سال سے پہلے نہ بلڈ دینے کی ڈاکٹر اجازت دیتے ہیں, نہ آپ کو جم جانے کی, جم جائیں ہلکی پھلکی ایکسرسائز, نہ بہت زیادہ جاگنگ کی اجازت. میں نے اپنے دوستوں میں بہت ساری چیزیں میڈیکل سائنس کی تحقیق سے نہیں, وہ مشاہدے سے پتہ چل جاتی ہیں. میں نے تو زندگی میں فٹ بال بھی کھیلا ہے, کرکٹ بھی کھیلا ہے, جیسے بچے کھیل کود کے بڑے ہوتے ہیں, تو ہم نے دیکھا ہے کہ جو بچے 13-14 سال کی عمر میں بہت زیادہ کھیلتے ہیں, نارملی تو جو کھیل رہے ہیں ان کو کھیلنے دو, ہمارے جاننے والے تھے فٹ بال بہت کھیلتے تھے 13-14 سال کی عمر سے, اتنا بھاگتے صبح شام, وہ چھوٹے رہ گئے, سارے بھائی ان کے لمبے لمبے ہیں, وہ ساری انرجی کہاں لگ رہی ہے, اتنا زیادہ کھیلا انہوں نے. تو ایک لمٹ ہوتی ہے بھائی, جب آپ کی باڈی کا اسٹرکچر پورا کمپلیٹ ہو جائے تو پھر اس میں بہت سی چیزیں نقصان نہیں دیتی. تو یہ میری رائے ہے, ہو سکتا ہے کوئی ڈاکٹر صاحب اس سے اختلاف کریں, تو میری جو رائے ہے وہ بھی حکیموں کی ایک, وہ حکیم جو سرٹیفائیڈ حکیم ہیں, دو نمبر حکیموں کی بات نہیں کر رہا, وہ منع کرتے ہیں کہ بہت زیادہ اگر احتلام ہو رہا ہے تو اس کو روکنے کی کوشش کرنی چاہیے. اچھا ڈاکٹر عام سمپل ایک بات کہہ دیتے ہیں کہ بھائی ایک چیز جب بھر جائے گی تو وہ تو اوور لوڈ ہوگی, تو وہ تو یعنی ظاہر ہے وہ تو ضائع ہوگی پھر, تو اس کو آپ کیوں روک رہے ہو, تو نقصان ہوگا. بھائی اوور لوڈ ہو تو ٹھیک ہے نا, اوور لوڈ ہونے سے پہلے ہی یہ تو ایسا ہے کہ ٹینک بھرا ہے نہیں اور پانی اس کا خالی ہو رہا ہے, جس کا مطلب لیکیج ہے اس میں, ٹھیک ہے نا. تو مشاہدہ ہے, مشاہدہ کہ بہت زیادہ 18 سال کی عمر تک, 13-14 سال کی عمر سے لے کے کسی کو نائٹ فال ہوتا ہو تو وہ جسم اس کا بھرتا نہیں ہے. خسی بکرے کو دیکھ لو اور آنڈو بکرے کو دیکھ لو, वो बेचारे यूं होता है और वो जो बेचारा जो जो खसी बकरा है वो कैसा सेहतमंद हो जाता है। तो इसलिए जो अभी टीनेजर लड़के हैं ना, अच्छा एहतलाम का इलाज क्या है? बाज हकीम गलत किस्म की दवाएं दे देते हैं तो वो भी नुकसान दे। इसमें जो नेचुरल इलाज है वो कोशिश करनी चाहिए। नेचुरल इलाज ये है कि अपने ख्यालात को क्या रखो, पाकीजा। ज्यादा होता है सोचने से, हर वक्त फोहश सोचते 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 तो फिर वही जो सोचते हो वही दिमाग में आता है। तो अपने ख्यालात को क्या रखो भाई, पाकीजा रखो। ज्यादा आगे जाने की ज्यादा क्या, जाओ ही नहीं इस तरफ, जो सोचोगे वही आएगा। अब देखो मुझे आज ख्वाब में इरशाद भाई आए, जापान वाले। क्यों आए? इसलिए कि मैं डिफेंस में इतना क्राउड था, सेल्फियां मुसाफों से बच के निकला, तो हर जगह जहां भी जाता हूं लोग बेचारे मोहब्बत करते हैं तो सेल्फियां, तो मेरे दिमाग में एक ही। अब जापान में मेरे साथ यही हुआ था, इरशाद भाई मुझे लेके जाते थे कि यहां खाना है, बिठाया, वो 20 आदमी बैठे हुए हैं, मुसाफे, सेल्फियां, तो मैं डरा हुआ था ना। आज ख्वाब में मैं सोया हूं तो मुझे इरशाद भाई आए, गाड़ी में बिठाया कि एक जगह जाना है। मैंने कहा अल्लाह खैर करे, इरशाद भाई लोग तो नहीं होंगे? वो कह रहे नहीं कोई भी नहीं है। मैं जब गया तो पब्लिक खड़ी हुई है, सेल्फियां, मुसाफे, इसी में मेरी आंख खुल गई। वो जापान वाले इरशाद भाई ने जिनके व्लॉग बनाया, तो मैंने उनको मैसेज भेजा, मैंने कहा इरशाद भाई ख्वाब में आ आ के भी डरा रहे हो आप। तो जो सोचते हो ख्वाब में क्या है वही आएगा। तो अब नौजवान आदमी दिमाग में एक ही चीज है तो ख्वाब में भी क्या है, फिर वही आती रहेगी। तो इसलिए रात को कोशिश करो खाना कम खाओ, चित मत लेटो। आप यानी मुशाहिदा करो कि हमेशा चित लेटने से नाइटफॉल होता है, करवट के बल सोया करो, चित मत लेटो। और पेट में गैस नहीं होनी चाहिए रात को, गैस का बहुत गहरा ताल्लुक है नाइटफॉल से। तो पेट रात को क्या होना चाहिए, हल्का। और जिसको ये हुआ है ना बहुत ज्यादा, घबराए नहीं कि अब मैं कुश्ते मरजान और कुश्ता खाऊंगा, क्योंकि हकीम डराते हैं भाई सब खत्म, एक कतरा 100 खून के कतरों से मिलके बनता है। तो अगला कहता है मेरा तो सारा खून खत्म, नहीं है इतना ऐसा ही है कि बहुत ज्यादा एक्सरसाइज कर लिया आपने तो रेस्ट करो। अब जिम जा जाके वेट उठा उठा के इतना ज्यादा एनर्जी को आपने यूटिलाइज कर लिया, तो उसका हल क्या है कि भाई यूटिलाइज करना छोड़ दो आप। मतलब कुश्ते पुश्ते खाओगे और ये अंडे मंडे बहुत ज्यादा फोड़ने लगोगे तो और ज्यादा इंसान की ख्वाहिश बढ़ती है। तो उसका हल यही है कि अब हो गया तो कुछ भी नहीं है, घबराने की जरूरत नहीं है। बास कमजोरियां ऐसी होती हैं कि बॉडी खुद उसको रिकवर कर लेती है। हकीम सईद साहब से ऐसे ही किसी नौजवान ने पूछा, मैं हमदर्द बहुत पढ़ता था बचपन में, हकीम सईद साहब नहीं तो बड़े खानदानी हकीम थे, तो सर्टिफाइड हकीम थे, बहुत ही माहिर हकीम थे वो। तो उनसे किसी ऐसे ही नौजवान ने पूछा कि ऐसे हो गया, उन्होंने कहा भाई बस आइंदा के लिए ये बुराइयां छोड़ दो तो बॉडी खुद क्या कर लेगी। बॉडी का अल्लाह ने ऐसा ऑटोमेटिक सिस्टम लगाया हुआ है ना कि वो खुद अपने आप को रिपेयर करती है। रिपेयरिंग सिस्टम जो नेचुरल है वो बड़ा पायदार होता है, जो आर्टिफिशियल है वो गड़बड़ कर जाता है बाज दफा। तो कोई ज्यादा उसको खतर खौफजदा होने की भी जरूरत नहीं है, और थोड़ा सा कंट्रोल करने की जरूरत है। कंट्रोल का क्या है, ख्यालात को क्या रख लो भाई। और सबसे बेहतर इलाज तो शादी है, लेकिन वो करते नहीं है तो क्या करें फिर। अच्छा भाई एक साहब मेरे पास है, कहते हैं दिन में भी ट्रक उलट रहा है, रात को भी ट्रक उलट रहा है, सुबह हो तो फिर भी ट्रक उलटता है। मैंने कहा ट्रक का बिजनेस ही खत्म कर दे तू, जब तेरे ट्रक ने हमेशा उलटना ही है तो इससे बेहतर है ट्रक के कारोबार के अलावा कोई और काम कर। लेकिन ये भी खुशकिस्मत लोग हैं, ये कम से कम वो गलत तरीके से अपनी ख्वाहिश पूरी नहीं कर रहे होते, समझते हो, तो उससे तो और ज्यादा नुकसान है। अच्छा भाई कल 27वीं रात में इमाम ने सूरह नजम में सजदा नहीं किया, जब इमाम सजदा तिलावत वाली आयत पढ़ते ही रुकू में चले जाए तो फिर अलग से सजदा नहीं करना पड़ता, वो नमाज के सजदे में ही सजदा अदा हो जाता है। एक नेक आदमी अपनी 4 बीवियों के साथ हूरों से भी, क्या लिखा हुआ है ये, सफेद होगा, जबकि एक नेक औरत को अपने शोकनों के साथ हूरों को भी बर्दाश्त करना पड़ेगा, नेक औरत को क्या मिलेगा। यानी किसी ने पूछा है कि भाई नेक आदमी को तो इतने मजे कि अपनी 4 बीवियां भी मिलेंगी उसको, और फिर उसको हूरें भी मिलेंगी, और औरत को वो पुराने वाले के अलावा कुछ भी नहीं मिलेगा, और फिर उल्टा शोकनों की तादाद भी बढ़ जाएगी। दुनिया में 3 शोकने बर्दाश्त कर रही थी, जन्नत में जाने के बाद 70 शोकने। کیا خیال ہے بھائی؟ یہ اکثر خواتین سوال پوچھتی ہیں. دیکھو جس کی جو ریکوائرمنٹ ہوتی ہے نا, اس کی ریکوائرمنٹ کو پورا کرنا عیش کہلاتا ہے. سمجھ رہے ہو؟ مجھے پیزا بالکل پسند نہیں ہے, اب نیک اعمال کے سبب اللہ مجھے پیزا کھلائے تو میں کہوں گا اللہ یہ تو میں دنیا میں نہیں کھاتا تھا, مجھے پسند ہی نہیں ہے, تو مجھے اب کیوں کھلا رہا ہے تو؟ سمجھ رہے کہ نہیں سمجھ رہے؟ لیکن جس کو پیزے کی عادت ہے, جس کو پیزا پسند ہے, وہ پراٹھوں سے خوش نہیں ہوگا. تو یاد رکھو یہ زیادہ عورتیں کی ٹھڑک مردوں میں ہوتی ہے, عورتوں میں یہ ٹھڑک نہیں ہوتی کہ زیادہ مردوں ہمارے, اور مرد میں یہ نیچرل ہے. سمجھ رہے ہو؟ یہ کیا ہے مرد میں؟ یہ نیچرل ہے. ہاں غلط طریقے سے نہ جائے, حرام طریقے سے, تو یہ مرد کی فطرت ہے, نیچرل ہے یہ مرد میں. تو عورت کو زیادہ آدمیوں کی طلب, جو بھی غیرت مند شریف عورت ہوگی, جو بیچاری جا کے فاحشہ بن چکی ہیں, ان کی میں بات نہیں کر رہا, تو نیچرلی عورت ایک سے زیادہ شوہر کو کسی قیمت پہ پسند نہیں کرتی. ویسے بھی سربراہ ایک ہوتا ہے, ایک سے زیادہ سربراہ دنیا میں کوئی بھی برداشت نہیں کرتا. تو مرد تو شوہر ہے, وہ سربراہ بھی ہے نا, تو ایک سے زیادہ سربراہ ہونا یہ ذلت کی بات ہے, یہ نعمت کی بات بولو نہیں ہے. کسی عورت کے دنیا میں دو شوہر ہوں تو اس میں اس کی ذلت ہے, یہ خوشی نہیں ہے, وہ فخر نہیں کر سکتی اس پہ, بلکہ اس کے لیے ذلت کی بات ہے. ہاں کسی میں غیرت ہی ختم ہو گئی ہو تو ایک الگ بات ہے. تو جبکہ مرد کے لیے ایک سے زیادہ عورتیں ہونا یہ اس کے لیے کیا ہے؟ فخر کی بات سمجھی جاتی ہے, اور نیچرلی بھی ایسا ہی ہے. تو اللہ تعالیٰ نے عورت کی عیاشی کا بھی سامان رکھا, مرد کی عیاشی کا بھی سامان رکھا. تو مرد کی عیاشی کا وہ سامان جس کے لیے مرد کو عیاشی ہو, اور عورت کی عیاشی کا وہ سامان جس سے عورت کی عیاشی. عورت کو اس سے نہیں ہوتا کہ میرے ایک سے زیادہ شوہر ہوں. ہاں اگر کسی عورت کا دل اپنے شوہر کے ہوتے ہوئے کسی اور پر آیا ہوا ہے, وہ اس لیے کہ شوہر میں کوئی فالٹ ہوتا ہے, تو یہ نہیں ہوتا دونوں ہو جائیں. وہ دونوں اس لیے رکھے ہوئے ہوتے ہیں کہ یہ تو کمبخت چھوڑ نہیں رہا, تو چلو فی الحال سائڈ میں تعلق اس سے بھی رکھو. ورنہ اگر اس کے پاس آپشن ہو, کوئی معاشرہ بھی برا نہ سمجھے, تو ادھر سے طلاق لے کے وہاں شادی کرے گی, وہ ایک وقت میں دو پھر بھی نہیں رکھے گی وہ. سمجھ رہے کہ نہیں سمجھ رہے؟ تو جنت میں اللہ نے سب کی خواہشات پوری کی ہیں, تو اس میں عورت کی جو خواہشات ہیں, عورت کی خواہشات ہے زینت اختیار کرنا, عورت کی خواہش ہے بازاروں میں شاپنگ کرنا, تو یہ سارے انتظامات اللہ نے جنت میں عورت کے لیے رکھے ہوئے ہیں. سمجھتے ہیں کہ نہیں سمجھتے؟ باقی جنت میں سوکھنے ہوں گی مگر ان میں نفرت نہیں ہوگی. آج بھی بہت سے لوگ ہیں چار چار بیویاں بہنوں کی طرح ایک ساتھ رہ رہی ہیں. ایک صاحب نے مجھے بتایا, میں اپنی کسی بیوی کو الگ گھر دینا بھی چاہوں تو دوسری منع کر دیتی ہیں. میں نے کہا اس کے بعد آنکھ کھل گئی ہوگی آپ کی, تو بس بہت ٹائم ہو گیا بھائی, بس کرو یار. تو وہ میں نے کہا پھر آنکھ کھل گئی, کہہ رہے نہیں نہیں جاگتی حالت میں ہی ہے. تو بعض گھروں میں دنیا میں ایسی مثالیں ملتی ہیں کہ ان کی بیویوں میں بہنوں جیسی محبت ہے, وہ چاہتی نہیں ہے. عورت کو بھی تو عورت سے دوستی ہوتی ہے نا, تو یہ اللہ کے لیے کوئی مشکل تھوڑی ہے کہ سوکنوں کی آپس میں دوستی کر لیں, وہ اس پہ خوش ہوں کہ ہماری یہ سوکنے. تو دنیا کی اصول کچھ اور ہیں, آخرت کے جب دنیا میں اس کی مثالیں ملتی ہیں کہ سوکنوں میں بہنوں جیسی محبت ہے, تو آخرت میں تو اللہ ویسے ہی جنتیوں کے دل میں کوئی نفرت نہیں رکھے گا. اس لیے جنت میں جانے کی فکر کریں.